तफसीर सूरत निसा। सूरत निसा इसके मानी है औरतें। इस सूरत में औरतों के बहुत से अहम मसाइल का तذکرہ है, इसलिए इसे सूरत निसा कहा जाता है। सूरत निसा मदनी सूरत है। इसमें 24 रुकू, 176 आयात, अल्फाज और कलिमात की तादाद 3,720, जबकि हुरूफ 16,667 हैं, 16,667। इस सूरत के बारे में हजरत अब्दुल्ला बिन मसूद रजी अल्लाह अन्हों का कौल बड़ा ही खूबसूरत है। हजरत अब्दुल्ला बिन मसूद रजी अल्लाह अन्हों रवायत करते हैं कि सूरत निसा में 5 ऐसी आयात हैं जिनके बदले में दुनिया और माफिया को लेना मैं कबूल नहीं करूंगा। इसके मानी यह है कि अगर इन आयात के बदले दुनिया और जो कुछ दुनिया के अंदर है वो मुझे मिल जाए तो वो मैं उसे लेना कबूल नहीं करूंगा। गोया उनके नजदीक ये आयात पूरी दुनिया से ज्यादा महबूब हैं। और वो कौन सी आयात हैं? सूरत निसा की आयत नंबर 40, इन्ना अल्लाह ला यज़लमु मिसक़ाला ज़र्रा, इससे शुरू होती है। नंबर 2, सूरत अन्निसा की आयत नंबर 31, इन तजतनिबू कबाइरा मा तुनहौन अन, इससे शुरू होती है। और तीसरी आयत जो है वो आयत नंबर 48 है, इन अल्लाह ला यग़फिरु अन युशरक बिही, इससे शुरू होती है। और चौथी आयत आयत नंबर है 64, 64, वलौ अन्नहुम इज़ा ज़लमू अन्फुसहुम, इससे शुरू होती है। पांचवी आयत आयत नंबर 110 है, वमन यअमल सुअन औ यज़लिम नफ्सहु सुम्मा यस्तग़फिरिल्लाह यजिदिल्लाह गफूरन गफूरन रहीमा। हजरत आयशा सिद्दीका रजी अल्लाह ने रवायत करती हैं कि सूरत निसा नाजिल हुई तो मैं रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास थी, यानी उम्मुल मोमिनीन की हैसियत से। इसे बुखारी ने रवायत किया है। फिर आप देखिए कि सूरत आले इमरान के आखिर में वत्तकुल्लाहा लअल्लकुम तुफ्लिहून पर इख्तिताम हुआ, और इसके आगाज में या अय्युहन्नास उत्तकू रब्बकुम। तो आप देख लें कि आले इमरान के इख्तिताम पे भी अल्लाह से डर की बात है, और इसके आगाज में इत्तकू रब्बकुम, अल्लाह का तकवा इख्तियार करने का जो है वो हुक्म दिया जा रहा है। सूरत अन-निसा को सूरतुल निसाउल कुबरा कहते हैं, और सूरत तलाक को अन-निसाउल सुगरा कहते हैं। कि तलाक में भी औरतों से मुतल्लिक अहकाम है लेकिन वो निसाउल सुगरा कहलाई जाती है, और ये जो है निसाउल कुबरा के नाम से जो है वो इसे याद किया जाता है। इस सूरत में वो सारी चीजें हैं जो इस्लामी मुआशरे इस्लामी हुकूमत को मुस्तहकम करती हैं और इस्लामी हुकूमत को इंतशार से बचाने में एक अहम किरदार अदा करती हैं। अल्लाह रब्बुल इज्जत फरमाते हैं, बिस्मिल्लाहिर्रहमानिर्रहीम, या अय्युहन्नासु तक्कू रब्बकुमुल्लज़ी खलक़कुम मिन नफ्सिन वाहिदा। ए लोगो, इत्तकू डरो, लोगो डरो, तकवा इख्तियार करो, रब्बकुम अपने रब का, अल्लाजी वो जो यानी उस रब का तकवा इख्तियार करो, اللہ جی جس نے خلقکم پیدا کیا تم کو من نفس واحدت ایک نفس سے ایک جان سے پیدا کیا اور وہ نفس کون سی ہے وہ جان کون ہے حضرت آدم علیہ السلام حضرت آدم علیہ السلام سے جو ہے وہ سب کو پیدا کیا وخلق منہا زوجہا اور اسی جان سے اس کا جوڑا بنایا تو پہلا انسان آدم علیہ السلام تھے اور جو جوڑا بنایا تو اس سلسلے میں بائبل کی یہ روایت ہے کہ بی بی حوا کو آدم علیہ السلام کی پسلی سے جو ہے وہ پیدا کیا گیا تو اب یہاں پر جو ہے جو بات بتائی جا رہی ہے وہ یہ کہ بی بی حوا کو بھی جو ہے وہ اسی جان سے جو ہے وہ پیدا کیا گیا پھر فرمایا وَبَثَّ مِنْهُمَا رِجَالًا كَثِيرًا وَنِسَاءً اور پھیلائے ان دونوں سے دونوں سے مراد کون ہے منہما سے مراد کون ہے حضرت آدم علیہ السلام اور بی بی حوا اور پھیلائے ان دونوں سے اور بثا یا بثو اس کے معنی ہوتے ہیں بکھیر دینا پھیلا دینا آپ نے قرآن میں تیسرے پارے میں بھی جو ہے وہ لفظ پڑھا ہے نا مبثوث جیسے پتنگے جو ہیں وہ بکھرے ہوئے ہوں گے تو یہاں پر جو ہے وہ بسا کا لفظ ہے تو آپ دیکھ لیں کہ ایک ہی لفظ جو ہے روٹ اس کا یہی ہے با سا سا اور اس سے جو ہے ہمیں اور الفاظ بھی ملتے ہیں تو قرآن میں بھی اور عربی زبان میں بھی اگر آپ کو جو ہے وہ روٹ آ جائے تو آپ کو جو ہے وہ اس سے ملتے جلتے بہت سے الفاظ کے معنی آ سکتے ہیں اور آیت ہے سورۃ القاریہ کی یوم یکون الناس کالفراش المبثوث جس دن انسان بکھرے ہوئے پروانوں کی طرح ہو جائیں گے تو مبثوث جو ہے یہ کہتے ہیں بکھرے ہوئے پراگندہ منتشر تو اللہ رب العزت نے حضرت آدم علیہ السلام اور بی بی حوا سے جو ہے وہ پھیلا دیے ان دونوں سے رجالن کثیرن ونساء تو رجالن کتنے مرد پھیلائے کثیرن بہت سے اور عورتیں کتنی پھیلائیں اس کے لیے بھی کثیرن تو کثیرن درمیان میں آ گیا تو پہلے رجالن کے ساتھ ملا کے پڑھیے پھر نسان کے ساتھ تو بہت مرد اور عورت اللہ رب العزت نے جو ہے ان سے جو ہے وہ دنیا میں پھیلا دیے اب آپ دیکھیے کہ یہاں پر اللہ رب العزت بتا رہے ہیں کہ انسان کی تخلیق کا مرحلہ جو ہے وہ کیسے ہوا اور اس کا خالق کون ہے اس کا خالق اللہ رب العزت ہے اللہ نے ہی رشتے ناطے جو ہے وہ پیدا کیے اور ابتدا ایک انسان سے ہوئی اور اس سے جو ہے وہ کثیر تعداد میں مرد اور عورت دنیا میں پھیلا دیے گئے پھر فرمایا وَاتَّقُوا اللَّهَ الَّذِي تَسَاءَلُونَ بِهِ وَالْأَرْحَامِ اس اللہ سے ڈرو جس کا واسطہ دے کر تم ایک دوسرے سے اپنے حق مانگتے ہو اب آپ دیکھیے کہ اب یہاں پر جو ہے پھر توجہ دلائی جا رہی ہے کہ وَاتَّقُوا اللَّهَ اور اللہ سے ڈرو اور اللہ سے ڈرنے کے ساتھ ہی فرمایا الَّذِي تَسَاءَلُونَ کہ وہ اللہ جس کا نام لے کر تم سوال کرتے ہو تساءلون تم مانگتے ہو بہی اس کے ذریعے سے والارحام اور رشتے تعلقات الارحام جو ہے اس کا روٹ ہے رحامیم اور اس کے معنی ہیں رحم کے رشتے کیونکہ ارحام رحمن کی جمع ہے اور مراد ہے رشتے داریاں جو کہ رحم مادر کی بنیاد پر قائم ہوتی ہے اس سے مراد محرم رشتہ دار بھی ہیں اور غیر محرم رشتہ دار دونوں رشتہ دار مراد ہیں اور رشتہ داروں کو کے ساتھ حسن سلوک نہ کرنا یا ان کے ساتھ جو ہے وہ بد سلوکی کرنا یا ان کے ساتھ رشتہ داریاں جو ہیں ان کو توڑ لینا قطع کر لینا یہ گناہ کبیرہ ہے رسول اللہ صلی اللہ علیہ وسلم کی ہمیں بہت سی احادیث ملتی ہیں جن میں جو ہے وہ رشتہ داروں کے ساتھ حسن سلوک کرنے کے بارے میں تاکید کی گئی ہے اور فرمایا رسول اللہ صلی اللہ علیہ وسلم نے کہ قرابت داریوں کو ہر صورت میں قائم رکھو اب آپ دیکھیے کہ یہ جو قریبی رشتہ دار ہیں ان سے بہترین سلوک کرنا بہت بڑا نیکی کا کام ہے، اور ان تعلقات کو بگاڑنا، خراب کرنا، توڑنا گناہ کبیرہ ہے۔ رسول اللہ صلی اللہ علیہ وسلم نے ایک موقع پہ فرمایا کہ رحم رحمان سے نکلا ہے، اللہ تعالی نے رحم سے کہا جو تجھے ملائے گا میں اسے ملاؤں گا، اور جو تجھے قطع کرے گا میں اسے قطع کروں گا۔ اسے بخاری نے روایت کیا ہے۔ پھر آپ دیکھیں ایک اور موقع پر رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، اس سے پہلے کہ میں آپ کو یہ حدیث سناؤں، آپ میں سے کون کون یہ چاہتا ہے کہ اس کے رزق میں فراخی ہو، کھلا رزق ہو، اور کون چاہتا ہے کہ اس کو لمبی عمر ملے؟ اب آپ دیکھ لیں کہ اس حدیث میں بھی رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ جو شخص چاہتا ہو کہ اس کے رزق میں فراخی ہو اور اس کی عمر لمبی ہو، اسے صلہ رحمی کرنی چاہیے۔ اسے بخاری نے روایت کیا ہے۔ اور میری پیاری بہنوں، یہ حدیث تو بہت زیادہ ڈرانے والی ہے۔ کہ قطع رحمی کرنے والا جنت میں نہیں جائے گا۔ اب آپ دیکھیں کہ قطع رحمی کرنے والا کون ہے؟ جو رشتے کے تعلقات ہیں، رشتے داریاں جو ہیں ان کو کاٹنے والا، وہ جنت میں داخل نہیں ہوگا۔ پھر اسی طرح ایک موقع پہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ بدلے کے طور پر صلہ رحمی کرنا صلہ رحمی نہیں، بلکہ صلہ رحمی کرنے والا تو وہ ہے کہ جب اس سے بد سلوکی کی جائے تو وہ حسن سلوک کرے، جب اسے رشتہ توڑا جائے تو وہ اسے ملائے۔ اسے بخاری نے روایت کیا ہے۔ آپ اپنے آپ سے پوچھیں، اپنے آپ سے سوال کریں کہ میرا اپنے رشتہ داروں سے کیسا تعلق ہے، میرے رشتہ داروں کے ساتھ کیسے معاملات ہیں۔ میکے والوں سے تو تمام لوگ حسن سلوک کر ہی لیتے ہیں، لیکن خاص طور پہ سسرالی رشتہ دار، اور آج کل کے اس گئے گزرے زمانے میں جو ہے، اب تو بھائی سے، بہن سے، والدین سے بھی جو ہے وہ بعض لوگ جو ہے وہ ناراض رہتے ہیں، اور آپس میں جو ہے وہ بولتے نہیں ہیں، ملتے جلتے نہیں ہیں، خوشی غمی میں جو ہے وہ شرکت نہیں کرتے۔ تو ان آیات سے گزرتے وقت آپ ضرور اپنا جائزہ لیں۔ حضرت ابو ہریرہ رضی اللہ عنہ کہتے ہیں کہ ایک شخص نے کہا کہ میرے کچھ قریبی ہیں، رشتہ دار ہیں، میں ان سے صلہ رحمی کرتا ہوں اور وہ مجھ سے بد سلوکی کرتے ہیں، میں ان سے اچھا سلوک کرتا ہوں اور وہ مجھ سے برا سلوک کرتے ہیں، میں ان سے حوصلے سے پیش آتا ہوں اور وہ میرے ساتھ جاہلوں کا سا برتاؤ کرتے ہیں۔ آپ صلی اللہ علیہ وسلم نے فرمایا، اگر ایسی ہی بات ہے جو تم کہہ رہے ہو تو گویا تم ان کے منہ میں گرم راکھ ڈال رہے ہو، اور جب تک تم اس حال پر قائم رہو گے ان کے مقابلے میں اللہ کی طرف سے تمہارے ساتھ ہمیشہ ایک مددگار رہے گا۔ اسے صحیح مسلم نے روایت کیا ہے۔ آپ دیکھ لیجئے کہ صلہ رحمی پھر کسے کہتے ہیں؟ صلہ رحمی اسے نہیں کہتے کہ اگر آپ کو کوئی سلام کرے تو آپ بھی کر لیں، آپ کو دعوت پہ بلائے تو آپ بھی بلا لیں، اگر وہ آپ کی خوشی غمی میں شرکت کرے تو آپ بھی کر لیں، اسے صلہ رحمی نہیں کرتے۔ بلکہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، جو تم سے بد سلوکی کرے تم اس سے اچھا سلوک کرو، جو تم سے کٹے تم اس سے جڑو، جو تم سے نہ ملنا چاہے پھر بھی تم اس سے ملو، تو اللہ کی طرف سے تمہارے ساتھ ہمیشہ ایک مددگار رہے گا۔ اور حضرت ابو ایوب انصاری رضی اللہ عنہ فرماتے ہیں، ایک مرتبہ ایک شخص نے رسول اللہ صلی اللہ علیہ وسلم سے پوچھا، یا رسول اللہ، مجھے ایسا عمل بتائیے جو مجھے جنت میں لے جائے۔ آپ صلی اللہ علیہ وسلم نے فرمایا، اللہ کی عبادت کرو اور اس میں ذرا بھی شریک نہ کرنا، شرک نہ کرنا، نماز قائم کرو، زکوٰۃ ادا کرو اور صلہ رحمی کرو۔ اسے بخاری نے روایت کیا ہے۔ اور قیامت کے دن جب انسان پل صراط سے گزرنا چاہے گا تو اس وقت جو ہے اس کا دامن پکڑ لیا جائے گا۔ کن لوگوں کا دامن پکڑا جائے گا؟ ایک وہ جو امانت میں خیانت کرتے تھے، اور دوسرا جو ہے وہ قطع رحمی کرتے تھے، صلہ رحمی نہیں کرتے تھے۔ یہ تمام احادیث جو ہیں میرے اور آپ کے سامنے جو ہے وہ ایک سوال رکھتی ہیں۔ मुझे और आपको सोचने की दावत देती हैं कि मेरा अपने रिश्तेदारों के साथ मामला कैसा है, क्योंकि रिश्तेदारों से हर सूरत में ताल्लुकात कायम रखने हैं और इनके हकूक अदा करने हैं। और आज के इस जमाने में बस वालदैन हैं जो बच्चों से नाराज हैं, बाप है तो बेटे का मुंह देखना नहीं चाहता, माँ है तो बेटी से मिलना नहीं चाहती, या फिर ये कि आपस में बहन भाइयों से जो है वो नाराजगी है। और अजीब बात है कि दोस्तों के साथ बड़े अच्छे ताल्लुकात हैं, उनके खुशी गम में काम भी आएंगे, उनके साथ हुस्ने सलूक भी करेंगे। जहां तक बात रिश्तेदारी की है तो फिर उनके अमल गिनवा गिनवा कर फिर ये बात सामने आती है कि वो हमारे साथ ऐसा और ऐसा करते हैं, आखिर हम उनके साथ जो है वो कैसे फिर हुस्ने सलूक करें। और आप देख लीजिए कि यहां पर अल्लाह रब्बुल इज्जत ने सिला रहमी, रिश्तेदारों से हुस्ने सुलूक की अहमियत बिठाने के लिए अपने हक के साथ रहम के हक को जोड़ दिया। वत्तकुल्लाह अल्लज़ी तसाअलून बिही वल अरहाम, उस अल्लाह से डरो जिसका वास्ता देकर तुम एक दूसरे से अपने हक मांगते हो। अब आप देखें कि निकाह में जो है वो मियां बीवी जो एक दूसरे के महरम बन जाते हैं तो अल्लाह का नाम आता है ना, तो निकाह होता है तो आपस में एक दूसरे पर कुछ हुकूक और फराइज जो है वो आयद हो जाते हैं। फरमाया इन अल्लाह कान अलैकुम रकीबा, बेशक अल्लाह तुम सबकी जो है वो निगरानी कर रहा है। अब यहां पर जो है ये बात बताई जा रही है कि जरा सोचो तो सही कि तुम्हारे जो भी मामलात हैं, तुम जो कुछ भी कर रहे हो, अल्लाह तुम्हारे जो मामलात हैं उनकी निगरानी कर रहा है। ये जो आयत का हिस्सा है ये बड़ा ही डराने वाला है, क्योंकि रकबा गर्दन को कहते हैं और रकीब उस किरदार को कहते हैं जो गर्दन उठा उठा कर जो है वो देखता है कि बाकी लोग जो है वो क्या कर रहे हैं ना। अब यहाँ पर अल्लाह रब्बुल इज्जत ने अपने लिए रकीब का लफ्ज इस्तेमाल किया कि तुम्हारे दिलों और इरादों से वो बाखबर है कि तुम जो है वो अपने रिश्तेदारों से हुस्ने सुलूक करते हो या नहीं करते, या फिर ये कि तुम जो है वो उनसे मिलना जुलना भी पसंद नहीं करते। तुम जो कुछ करते हो अल्लाह तुम्हारे मामला से बाखबर है। तो ये पहली आयत जो है ये आयत भी खुतबा निकाह में पढ़ी जाती है, बिल्कुल उसी तरह जिस तरह मैंने आपको बताया कि सूरत आले इमरान की जो आयत है वो भी पढ़ी जाती है। आप पहले भी पढ़ चुकी हैं कि सूरत आले इमरान की आयत पढ़ी जाती है और उसके साथ जो है ये आयत भी खुतबा निकाह में पढ़ी जाती है। तो इससे भी इस बात का अंदाजा होता है कि जो है वो खुतबा निकाह में जो आयतें पढ़ी जाती हैं उसमें क्या है, अल्लाह का डर, अल्लाह का खौफ। सूरत आले इमरान की आयत नंबर 102, या अय्युहल्लज़ीना आमनु तक्कुल्लाह हक्का तुकातिही वला तमूतुन्ना इल्ला व अंतुम मुस्लिमून, उसमें भी तकवा की बात है और यहां पर भी जो है वो तकवा की बात है कि तकवा, अल्लाह का डर, अल्लाह का खौफ। और अल्लाह के डर और अल्लाह के खौफ के बगैर मामलात नहीं दुरुस्त हो सकते, क्योंकि ये अल्लाह का डर है, ये अल्लाह का खौफ है जो इंसानों को जो है वो नेकी पर जो है वो आमादा करता है, जुल्म का दरवाजा बंद करता है, उसको समझाता है कि घरों के अंदर धांधली मत मचाओ, इंसान को जो है वो डराता है कि अगर तुमने अपने मामलात में धांधली मचाई तो अल्लाह बड़ा कहार है, अल्लाह बड़ा जोरावर है और वो हर चीज की निगरानी कर रहा है। फिर आप देखिए कि इस एक आयत में जब तकवा की हदायत दी गई तो साथ ही ये फरमाया कि रब है तुम्हारा, तो जब उससे सारी चीजें लेते हो तो फिर क्या करो कि उसी की अताअत भी करो। तो वही तुम्हारा रब, खलका से पता चलता है वही तुम्हारा खालिक, तो रब है तो उसके परवरदा बनकर रहिए, खालिक है तो उसकी मखलूक बनकर रहिए, और फिर जब वो रकीब है तो फिर क्या है कि उससे डरिए। फिर आयत नंबर 2 सूरत निसा में जो है वो यतीमों के हकूक की बात है, वह आतुल यतामा अमवालहुम, यतीमों के माल उनको वापिस कर दो, वला ततबद्दलुल खबीसा बित्तैयिब, वला ततबद्दलु और ना तब्दील कर लो अल खबीसा बुरे माल को बित्तैयिब अच्छे माल से, तो अच्छे माल को बुरे माल से बदल ना लो। अब आप देखिए कि यहां पर जो है ये बात बताई जा रही है कि सबसे पहली बात क्या कही कि यतीमों के माल जो है वो उनको वापिस कर दो, कि जब तक वो बच्चे थे तो क्या था कि इमानत के तौर पर उनका माल तुम्हारे पास था, और अब जब वो बड़े हो गए हैं तो जो उनका हक है, जो उनका माल है, जायदाद है, फैक्ट्री है, जो कुछ भी है, अब उनका माल जो है वो उनको वापस कर दो। आप ये बात याद रखें कि जमाने जाहिलियत में यतीमों के हुकूक जो थे वो तल्फ किए जाते थे, उनकी परवरिश करने वाले उनके अच्छे माल को अपने घटिया माल से तब्दील कर लेते। नंबर एक, कि उनका अच्छा माल लेकर अपना खराब माल जो थे वो उनको दे देते। जैसे मसलन आज भी कोई जो है यतीमों की जमीन अच्छी है तो वो अपने नाम लगवा लें, और उतनी जमीन जो खराब है, जो जिसमें कुछ भी नहीं पैदा होता, तो यतीमों के नाम लगवा दी जाए। अब वो तो यतीम है, उन्हें तो पता ही नहीं कि हमारे बाप की जमीन जायदाद कैसी थी। तो उनकी अच्छी चीज से अपनी बुरी चीज देकर तब्दील कर ली जाए। फिर दूसरी बात ये कि यतीमों की जो खाने पीने की चीजें थी वो अपनी चीजों में मिला लेते थे, और तो उसका मकसद क्या होता था, ताकि यतीमों को जो है वो यतीमों का नुकसान हो। और जो है वो, अब आप देख लें कि खबीस की तारीफ में घटिया चीजें भी आती हैं और उम्दा की तारीफ में उम्दा चीजें भी आती हैं, और इसके साथ ही खबीस से मुराद नापाक चीजें भी हैं और उम्दा चीजों से मुराद तय्यब और पाक चीजें हैं। अब यहां पर जो है ये जो कहा कि जो है वो तय्यब को खबीस से बदल ना लो, यानी तय्यब ले लो और खबीस दे दो, तो मुफस्सरीन कहते हैं कि इसके माने ये हैं कि जब नीयत खराब हो गई तो ये खबासत दाखिल हो गई, तो अब माल जो है वो पाक नहीं रहा बल्कि नापाक हो गया, हराम हो गया, क्योंकि यतीमों के माल में बददियानती की कि उनके माल से अपना माल मिलाकर जब खाया तो ये तो ममनू है, तो इसलिए वो खबीस हो गया, यहां उससे जो है वो मना किया जा रहा है। फिर फरमाया वला ताकुलू अम्वालहुम इला अम्वालिकुम, और इनके माल अपने माल के साथ मिलाकर खा ना जाओ, इन्नहू कैन हुबन कबीरा, ये बहुत बड़ा गुनाह है। अब यहां पर ये बात भी हमारे सामने आती है कि फरमाया कि उनके माल अपने माल के साथ मिलाकर खा ना जाओ, तो वैसे ये कि मकसद अगर उनकी खैरखाही है तो उनके माल को अपने माल के साथ मिलाना जायज है, लेकिन अगर बदनीयती हो कि माल मिलाकर फिर उसको खा लिया जाए तो फिर जो है ये ममनू है। अब यहां पर खूबन का लफ्ज इस्तेमाल किया गया है, खूबन, खूब जो है इसके मानी होते हैं जुर्म करना, जुर्म करना, जुर्म का इर्तकाब करना, और ये गुनाह के लिए इस्तेमाल किया जाता है। तो खूब जो है ये कहते हैं गुनाह को, वबाल को। तो फरमाया कि उनके माल जो है वो मिलाकर खा ना जाओ। अब हूबन जो है इसको, ये भी गुनाह है लेकिन साथ कबीरा आ गया, तो इससे जो है वो गुनाह की शिद्दत जो है वो बढ़ जाती है, कि इस तरह करना जो है ये बहुत बड़ा गुनाह है। फिर फरमाया वा इन खिफ्तुम अल्ला तुक्सितु फिल यतामा, और अगर तुम्हें खौफ है, खिफ्तुम जो है इसका रूट है खा वफा, और अगर तुम्हें खौफ है अल्लाह तुक्सितु कि तुम अदल नहीं कर सकोगे, और अगर तुम्हें खतरा हो कि तुम इंसाफ नहीं कर सकोगे, फिल यतामा यतीम लड़कियों के बारे में, यतीमों के बारे में, फंतकहू पस निकाह कर दो, मा ताबा लकुम मिनन निसाई, तो फरमाया फन के हूं पस निकाह कर लो, मा ताबा लकुम जो पसंद आए तुम्हें, ताबा जो है इसका रूट तोय या बा है, तय्यब जो है रूट है और इसके माने होते हैं कि जो पसंद आए, अच्छे लगे, तो जो तुम्हें पसंद आए मिनन निसाई औरतों में से तो उनसे निकाह कर लो, मसना दो दो, व सुलासा और तीन तीन, व रुबा और चार चार। तो यहां पर जो है फरमाया कि अगर यतीमों के साथ बेइंसाफी करने से डरते हो तो जो औरतें तुमको पसंद आएं उनमें से दो दो, तीन तीन, चार चार से निकाह कर लो। फाइन खिफ तुम, लेकिन अगर तुम्हें खौफ हो, अंदेशा हो, अल्लाह तादिलू कि तुम अदल ना कर सकोगे, फवाहिदतन तो एक ही बीवी काफी है, او ما ملکت ایمانکم، یا ان عورتوں کو نکاح میں لاؤ، او ما ملکت جن کے مالک ہوئے، ایمانکم تمہارے دائیں ہاتھ یعنی لونڈیاں، ذالک ادنا اللہ تعولو، بے انصافی سے بچنے کے لیے یہ زیادہ قرین ثواب ہے. تو ذالک ادنا کہ اس طرح جو ہے تم بے انصافی کرنے سے بچ سکو گے. اب آپ دیکھیے کہ آیت نمبر 3 میں جو ہے وہ یتیم لڑکیوں سے نکاح کے بارے میں جو ہے وہ بتایا جا رہا ہے، اور ساتھ ہی جو ہے وہ ایک مرد کو دو دو تین تین چار چار جو ہے اس سے نکاح کرنے کی جو ہے وہ اجازت ہے. تو اس سلسلے میں آپ یہ بات یاد رکھیں کہ یہ جو آیت ہے آیت نمبر 3 سورۃ نساء کی، اس کے تین مفہوم جو ہے مفسرین نے بیان کیے ہیں. نمبر 1، حضرت عائشہ صدیقہ رضی اللہ عنہا اس کی یہ تفسیر فرماتی ہیں کہ زمانہ جاہلیت میں جو یتیم بچیاں لوگوں کی سرپرستی میں ہوتی تھیں، ان کے مال اور ان کے حسن و جمال کی وجہ سے یا اس خیال سے کہ ان کا کوئی سر دھرا تو ہے نہیں، جس طرح ہم چاہیں گے دبا کر رکھیں گے، تو لوگ ان کے ساتھ خود نکاح کر لیتے تھے اور پھر ان پر ظلم کرتے تھے. اس لیے اللہ تعالیٰ نے یہ فرمایا کہ اگر تمہیں اندیشہ ہو کہ یتیم لڑکیوں کے ساتھ انصاف نہ کر سکو گے، تو دوسری عورتیں دنیا میں موجود ہیں، ان میں سے جو تمہیں پسند آئے ان کے ساتھ نکاح کر لو. اسی صورت میں 19ویں رکوع کی پہلی آیت بھی اس کی تفسیر کرتی ہے. اب یہاں پہ کیا بات پتہ چلتی ہے کہ اگر تم یتیموں کے ساتھ بے انصافی کرنے سے ڈرتے ہو، کہ اگر یتیم لڑکیوں سے نکاح کیا تو ایسا نہ ہو کہ ان کے ساتھ جو ہے وہ ظلم کر لوں، بے انصافی کر لوں، تو کیا کرو کہ باقی جو عام عورتیں ہیں، دوسری عورتیں جو دنیا میں موجود ہیں، تو فن کے ہوں ماتا والم، تو ان میں سے جو پسند آئیں، ان عورتوں میں سے جو پسند آئیں تو تم ان سے نکاح کر لو. اور حد جو ہے وہ کہاں تک ہے، زیادہ سے زیادہ بیک وقت 4 بیویاں رکھی جا سکتی ہیں. تو یہ ہے پہلی تفسیر. دوسری تفسیر یہ ہے کہ زمانہ جاہلیت میں نکاح کی کوئی حد نہ تھی، ایک شخص 10-10 بیویاں کرتا تھا، اور جو ہے وہ جب بہت زیادہ بیویاں ہوتی تو مجبور ہو کر اپنے یتیم بھتیجوں بھانجوں اور دوسرے بے بس جو رشتہ دار تھے ان کے حقوق چھینتا تھا، ان کا مال لیتا تھا. تو اللہ تعالیٰ نے نکاح کے لیے 4 کی حد مقرر کر دی اور فرمایا کہ ظلم اور بے انصافی سے بچنے کی صورت یہ ہے کہ 1 سے لے کر 4 تک اتنی بیویاں کرو، کہ شرط لگا دی کہ عدل اصل چیز ہے. ایک طرف وہ لوگ کیونکہ بہت زیادہ شادیاں کرتے تھے، کوئی حد ہی نہیں تھی، تو اسلام نے کیا کیا کہ حد بندی کر دی. جو لا تعداد جو تھے وہ نکاح کرتے تھے، تو اللہ تعالیٰ نے تعدد ازواج کو محدود کر دیا، اور دوسری طرف شرط لگا دی کہ ٹھیک ہے 4 تک شادی کی جا سکتی ہے، فَإِنْ خِفْتُمْ أَلَّا تَعْدِلُوا، اور اگر تمہیں یہ اندیشہ ہو کہ تم ان کے ساتھ عدل نہیں کر سکو گے، فواحدتن، پھر ایک ہی بیوی کرنا. اس سے کیا بات پتا چلتی ہے کہ یہ جو 4 تک جو ہے وہ شادی کرنے کی اجازت ہے، تو اس کی شرط ہے عدل. تو جو شخص عدل کی شرط پوری نہیں کرتا، تو پھر وہ 1 سے زیادہ بیویاں کرنے کی اجازت سے فائدہ نہیں اٹھا سکتا. اور اگر کوئی زیادہ شادیاں کرتا ہے، 4 تک کر لیتا ہے، لیکن عدل نہیں کرتا، تو وہ اللہ کے ساتھ دھوکہ کرتا ہے، وہ اللہ کے ساتھ دغا بازی کرتا ہے. پھر آپ دیکھیں کہ اس کی ایک تیسری تفسیر بھی بیان کی جاتی ہے کہ جہاں تک یتیموں کا معاملہ ہے، تو زمانہ جاہلیت میں لوگ ان کے ساتھ بے انصافی کرتے تھے، اور ویسے بھی عورتوں کے بارے میں تو عدل و انصاف جو تھا وہ کرتے نہیں تھے. پھر وہ کیا کرتے کہ جتنی چاہے شادیاں کرتے، عورتوں کے ساتھ ظلم کرتے. اور اب یہاں پر جو ہے اللہ رب العزت نے ایک طرف یتیموں کے ساتھ بے انصافی کرنے سے روکا ہے، یتیم لڑکیوں کے ساتھ اور عام یتیموں سے، اور دوسری طرف عورتوں کے ساتھ جو ہے وہ بے انصافی کرنے سے جو ہے وہ روکا ہے کہ عورتوں کے ساتھ ظلم نہ کرو. تو اول تو 4 سے زیادہ نکاح ہی نہ کرو، اور اس کی 4 حدیں بھی بس کیا ہیں کہ اتنی حد ہے کہ بس اہم بات یہ ہے کہ پھر ان کے ساتھ جو ہے وہ عدل کرو، اور اگر عدل نہیں کر سکتے تو فواحدتن، تو ایک ہی بیوی جو ہے وہ کافی ہے. تو آپ دیکھ لیجئے کہ اب جو ہے وہ عام طور پہ ہمارے ہاں یہ بات کوٹ کی جاتی ہے کہ ایک مرد جو ہے وہ شادیاں جو ہے وہ زیادہ شادیاں کر سکتا ہے، اور بعض لوگ تو بعض عورتیں جو ہیں اس پہ ناراض بھی ہوتی ہیں کہ اسلام نے مرد کو جو ہے وہ چار بیویوں سے بیویاں رکھنے کی یا چار نکاح کرنے کی اجازت جو ہے وہ کیوں دی ہے. تو اس سلسلے میں آپ سب سے پہلی بات تو یہ یاد رکھیں کہ اصل بات یہ ہے کہ اسلام نے جو زمانہ جاہلیت میں لا تعداد شادیاں تھیں تو اس کی تعداد کو محدود کیا ہے. اب آپ اس سلسلے میں میں آپ کو جو ہے وہ دو تین مثالیں بھی دیتی ہوں. مثلا آپ دیکھیں کہ حضرت عبداللہ بن عمر رضی اللہ عنہ کہتے ہیں کہ غیلان بن سلمہ ثقفی رضی اللہ عنہ جب اسلام لائے تو ان کے نکاح میں 10 عورتیں تھیں. آپ صلی اللہ علیہ وسلم نے اسے فرمایا ان میں سے کوئی سی چار پسند کر لو، باقی چھوڑ دو. پھر آپ دیکھیے کہ جو ہے وہ بات صرف یہ نہیں کہ ایک ہی ایسا جو تھا وہ معاملہ تھا، ہمیں اور بھی ایسے واقعات جو ہے ملتے ہیں. مثلاً آپ یہ والی جو ہے وہ بات بھی آپ سن لیجئے کہ نوفل بن معاویہ جب یہ انہوں نے اسلام قبول کیا تو اس وقت ان کی 5 بیویاں تھیں. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا 4 رکھ لو اور ایک کو چھوڑ دو. پھر تیسرا واقعہ قیس بن حارث اسدی کا ہے، اس کے پاس 8 بیویاں تھیں. رسول اللہ صلی اللہ علیہ وسلم نے ان سے فرمایا ان میں سے 4 کو چن لو. تو آپ دیکھ لیجئے اسی طرح ایک اور واقعہ عمیر، قیس بن حارث کی بھی 8 بیویاں تھیں، پھر اسی طرح عمیر اسدی کی بھی 8 بیویاں تھیں. تو ہمیں کئی واقعات ایسے ملتے ہیں کہ ان کے پاس جو ہے وہ کئی کئی بیویاں تھیں. تو اس آیت میں اللہ رب العزت نے جو وہ بہت سی شادیاں کرتے تھے تو شادیوں کی تعداد کو محدود کیا ہے. اب آپ دیکھیں کہ سوسائٹی میں اس وقت رواج کیا تھا، تو جو ان کا رواج تھا اللہ رب العزت نے کیا کیا کہ اس کے اندر جو ہے وہ حد بندی قائم کر دی. دوسری بات جو ہمیں پتا چلتی ہے جو بہت اہم ہے کہ اب آپ دیکھیں کہ بعض عورتیں اور بعض لوگ یہ بھی اعتراض کرتے ہیں اور آزاد خیال بعض عورتیں بھی کہ یہ بھلا کہاں کا انصاف ہے کہ مرد تو چار چار عورتوں سے شادی کرے اور عورت صرف ایک ہی مرد پر اکتفا کرے. تو آپ دیکھیں کہ یہ جو اعتراض ہے یہ بھی بڑا عجیب جو ہے وہ اعتراض ہے کہ اللہ رب العزت نے بیک وقت اگر مرد کو 4 عورتوں سے شادی کی جو اجازت دی ہے تو یہ کیا ہے، یہ مسلم سوسائٹی کے لیے جو ہے وہ رحمت ہے. کس اعتبار سے؟ اس لیے کہ یہ جو سوسائٹی جس میں آج میں اور آپ جی رہے ہیں اس میں آپ دیکھ لیں کہ ایک سروے سے یہ بات سامنے آتی ہے کہ اگر تمام بالغ مردوں اور عورتوں کی شادیاں کر دی جائیں تو بھی تقریباً 8 ملین خواتین بچ رہیں گی جن کی شادی کے لیے کوئی بھی مرد نہیں ہے. اب آپ سوچیں 8 ملین خواتین، تو مردوں کی تعداد کم ہے جبکہ عورتوں کی لڑکیوں کی تعداد جو ہے وہ زیادہ ہے. تو اللہ رب العزت نے سوسائٹی کے اندر معاشرے کے اندر ایک اعتدال قائم کرنے کے لیے اس کا حل جو ہے وہ تعدد ازواج کی شکل میں نکالا، کیونکہ یہ اجازت جو ہے یہ عورتوں کے لیے بھی رحمت ہے اور مردوں کے لیے بھی رحمت ہے. اور اگر جو ہے وہ قانونی زبان میں ایسے مسائل کا جائز حل تلاش نہ کیا جائے تو پھر سوسائٹی جو ہے پھر اس میں کیا ہوتا ہے. جیسے آپ دیکھیں کہ امریکہ کی ایک اعلی یونیورسٹی سے چھپنے والی کتاب میں یہ بات لکھی ہوئی ہے کہ امریکہ میں 12 سے 18 سال کی عمر تک 80% نوجوان لڑکے اور 75% نوجوان لڑکیاں جو ہیں وہ سیکس ایکٹیویٹیز میں جو ہیں وہ مصروف ہوتے ہیں. تو اب آپ دیکھ لیں کہ یہ ہوم میڈیکل گائیڈ 1995 کولمبیا یونیورسٹی نے جو ہے نا یہ سروے چھاپا ہے. اسی طرح برطانیہ میں ایک سروے کے مطابق 30% शादियां जो है ना वो उनकी तलाक हो जाती है, और आहिस्ता आहिस्ता जो तलाक की तादाद जो है वो बढ़ती जाती है, और उसके साथ जो है वो गर्लफ्रेंड बॉयफ्रेंड का जो तस्वुर है वो बहुत तेजी से जो है वो आगे ही आगे जो है वो बढ़ता जा रहा है। और अब आप देखें कि इस हिस्से में आप ये बात याद रखें कि अल्लाह रब्बुल इज्जत ने हकीकत में जो है वो चार की पाबंदी लगाई है, क्योंकि इस्लाम से पहले ऐसी कोई पाबंदी नहीं थी, लातादाद वो शादियां करते थे। फिर दूसरी बात, हजरत इब्राहिम अलैहिस्सलाम, हजरत याकूब, हजरत मूसा, हजरत दाऊद, हजरत सुलेमान अलैहिस्सलाम, इन सब अंबिया के यहाँ एक से ज्यादा बीवियां साबित हैं। फिर तीसरी बात ये कि जब मर्दों की तादाद औरतों की निस्बत जो है वो कम है, तो ये बाकी 8 मिलियन औरतें, ये एक रफ एस्टिमेट आप समझ लें, क्योंकि अब तो तादाद और फर्क पड़ गया होगा उसमें, तो ये औरतें कहाँ जाएंगी। नतीजतन सोसाइटी में जो है वो जिना, बेहयाई जो है वो, और सिनफी आवारगी जो है ये रवाज पाती चली जाएगी। तो अब दूसरी तरफ आप देखें कि मगरिब में क्या है कि एक औरत से बस शादी की कानूनी तौर पर इजाजत है, उसका नतीजा क्या है कि चोरी छुपे फिर गर्लफ्रेंड जो है उनकी कोई तादाद नहीं है, और आए दिन जो है वो तलाकें। अब इस्लाम ने जमाने जाहिलियत में ला तादाद था शादियों का सिस्टम, तो अल्लाह रब्बुल इज्जत ने इतदाल का रास्ता जो है वो इख्तियार किया, ताकि शहवानी जज्बा जो कि मर्दों में ज्यादा है, और वैसे भी मर्दों की तादाद ज्यादा है, और बसा औकात एक बीवी अगर उनकी जरूरत को पूरा नहीं करती, तो इस्लाम ये नहीं चाहता कि बेहयाई के दरवाजे खोले जाएं, बल्कि फितरी रास्ता जो कि अक्सर अंबिया कराम ने भी इख्तियार किया, तो इंसानी मुआशरे की इस्लाह के लिए जो है अल्लाह रब्बुल इज्जत ने जो है ये तरीका जो है इसकी इजाजत दे दी, और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का मामला जो है वो इससे मुख्तलिफ है कि आपको जो है वो आपके लिए ये आयत नहीं है कि एक वक्त में चार शादियां, बल्कि आपने जो आपके लिए आप आगे सूरत अहजाब में पढ़ेंगी कि इससे ज्यादा शादियों की जो थी वो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के लिए इजाजत थी। तो इस आयत को दोबारा पढ़ते हैं, आयत नंबर 3 सूरत अन-निसा, और अगर तुम यतीमों के साथ बेइंसाफी करने से डरते रहो तो जो औरतें तुमको पसंद आए उनमें से दो दो तीन तीन चार चार से निकाह कर लो, लेकिन अगर तुम्हें अंदेशा हो कि उनके साथ अदल न कर सकोगे तो फिर एक ही बीवी करो, या उन औरतों को जौजियत में लाओ जो तुम्हारे कब्जे में आई हुई हैं। और इससे मुराद जो है वो कौन है, इससे मुराद लौंडियां हैं जो जंग में गिरफ्तार होकर आए और हुकूमत की तरफ से लोगों में तकसीम कर दी जाए, क्योंकि एक आजाद खानदानी बीवी का बोझ अगर कोई मर्द बर्दाश्त नहीं कर सकता तो फिर यहाँ पे क्या फरमाया कि फिर लौंडी से जो है वो निकाह कर लो। मजीद भी आप आगे जो है वो पढ़ेंगी, ज़ालिक अदना अल्ला ताउलू, और ये जो है इस तरीके से तुम बेइंसाफी से जो है वो बच सकोगे। ताउलू जो है इसका रूट है ऐन व लाम, और इसके दो मानी हैं, वो चीज जो इंसान को हिला कर डाले, नंबर दो अपने हक से ज्यादा लेना। तो फरमाया कि इस तरह तुम जो है वो बेइंसाफी करने से बच सकोगे। आप देख लीजिए कि अभी तक फिर आपने जो आयात पढ़ी इसमें एक तरफ तकवा का इख्तियार करना, दूसरी तरफ रिश्तेदारों के साथ हुस्ने सुलूक, के सब बराबर हैं क्योंकि सब हजरत आदम अलैहिस्सलाम की औलाद हैं, तो इंसानियत के एतबार से सब बराबर हैं, किसी को किसी पर कोई फजीलत नहीं सवाए तकवा के, और आपस में एक दूसरे के साथ जो है वो हुस्ने सुलूक करना चाहिए। तीसरी बात, यतीमों के साथ हुस्ने सुलूक। चौथी बात जो है वो बिलमूम यतीमों के साथ, फिर खास तौर पर यतीम लड़कियों के साथ, और फिर औरतों के साथ, क्योंकि जमाना जाहिलियत में औरतों के साथ जो है वो बदसलूकी की जाती थी, और यतीमों के साथ भी जो है वो जुल्म जो है वो रवा रखा जाता था, और जमाना जाहिलियत की पिसी हुई सोसाइटी में अल्लाह रब्बुल इज्जत ने वो लोग जो इंसानों की कदर नहीं करते थे, उनके साथ हुस्ने सुलूक नहीं करते थे, तो अल्लाह रब्बुल इज्जत ने ये आयात नाजिल कर दी। हजरत आयशा सदीका रजी अल्लाह अन्हा से इनके भांजे उरवा बिन जुबैर ने इस आयत का मतलब पूछा, ये जो आयत नंबर 3 है इसका मतलब पूछा, तो उन्होंने फरमाया, ऐ भांजे, इस आयत का मतलब ये है कि एक यतीम लड़की अपने वली की परवरिश में हो और तरका की मद से उसकी जायदाद में हिस्सादार हो, और वली को इसका माल और जमाल तो पसंद आए मगर वो उसे इतना मेहर देने पर आमादा न हो जितना दूसरे लोग देते हैं तो वो इससे निकाह ना करे। हाँ अगर इतना ही दे दे तो फिर निकाह कर सकता है, वरना उनके अलावा दूसरी औरतों से जो उन्हें पसंद हो निकाह कर ले, और चार तक ऐसी बीवियों की इजाजत है। बाप जो है अपने आप से पूछें कि क्या मैं रिश्तेदारों के साथ हुस्ने सलूक करती हूं। अब आपने ये नहीं कहना कि लेकिन मगर वो मेरे साथ ऐसे और ऐसे करते हैं, नहीं, लेकिन भी नहीं है मगर भी नहीं है, यही तो हुस्ने सलूक है ना, कि वो बुरा सलूक करें तो अच्छा सलूक करना है। और फिर खास तौर पर जो है औरत को जो है वो शौहर अच्छा लगता है, उसकी तनख्वाह अच्छी लगती है, उसकी गाड़ी अच्छी लगती है, और उसके तवस्सु से यानी जब शादी होती है तो फिर अल्लाह जो है औलाद दे देता है, वो भी अच्छी लगती है। लेकिन जो है फिर शौहर के वालदैन, उसके बहन भाई और जो उससे मुतलका रिश्तेदार हैं वो अच्छे नहीं लगते। तो आप सोच लें कि रिश्तेदारों से हुस्ने सुलूक करना। इसी तरह शौहर जो है वो बीवी से मोहब्बत करता है और जो है वो बच्चों से मोहब्बत करता है, लेकिन हमारे यहाँ ये एक बड़ी अजीब बात है कि घरों के अंदर अगर बच्चा कुछ भी गलती करता है या उसकी कोई आदत अच्छी नहीं होती तो ससुराल वाले या ददियाल वाले या शौहर बड़े फखर से कहता है कि ये आदत इसकी माँ पर गई है, या ये कि बच्चा अगर कोई अच्छी हरकत नहीं कर रहा तो कहेंगे ननिहाल से ये सीख ली है, ये ननिहाल से आ गई है, और जो अच्छी आदत होती है कहेंगे कि ये तो दादी पर गई है, ये तो दादा पर गई है, या ये कि ये तो मेरे पर गई है। तो बहरहाल आप इस पे जरूर सोचा करें कि कोई ददिहाल है तो कोई ननिहाल है, और वही जो ननिहाल है वही ददिहाल है। तो असल में ऐसा नहीं होता कि जो है वो लड़की बीवी जो होती है या उसके मेके वाले वही बुरे होते हैं। हम सब जो है इंसान हैं और हम सब जो है वो आपस में मिलजुल कर रहते हैं, और ये खूबियां और कमजोरियां, अच्छी चीजें भी और बुरी चीजें भी, हम सब के अंदर पाई जाती हैं, किसी के अंदर कम है किसी के अंदर ज्यादा है। लेकिन अल्लाह से डरना चाहिए, कभी ऐसा नहीं करना चाहिए कि इस तरह घर में बीवी जो है उसका दिल दुखाया जाए, या उसके बाद घरों में ससुराल ये भी देखा है कि शौहर या शौहर के वालदैन जो है लड़की के वालदैन से बहुत बुरा सलूक करते हैं और उनकी इज्जत नहीं करते, तो ये भी अच्छी बात नहीं है। अदल करना चाहिए, अल्लाह से डरना चाहिए, और बल्कि हुस्ने सलूक करना चाहिए। तो एक तरफ जो है शौहर ये चाहता है कि उसके वालदैन की खिदमत हो और घर वालों की खिदमत हो, इसमें कोई शक नहीं करनी चाहिए, क्योंकि वो शौहर की जन्नत है, और जब शौहर अच्छा लगता है तो उनकी जन्नत से भी मोहब्बत करनी चाहिए। इसी तरह बीवी जो है वो कमजोर भी है, औरतें कमजोर होती हैं, और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने भी उनके साथ हुस्ने सुलूक का जो है वो हुक्म दिया, और खुद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम सबसे ज्यादा अपनी बीवियों से हुस्ने सुलूक करने वाले थे। तो आपस में जो है वो मिलजुल कर जो है ये जो सफर है जिंदगी का, जो शादी का और जन्नत का सफर, हम एक दूसरे एक गाड़ी के दोनों पहिए हैं मियां बीवी, तो मिलजुल कर जो है वो मोहब्बत प्यार ईमान और तकवा के संग जो है उसको जारी रखना चाहिए, उसको आगे बढ़ाना चाहिए। फिर फरमाया वआतुन निसा सदुकातेहिन्न नहला, और दो औरतों को सदुकातेहिन्न इनके सदकात, नहला खुश दिली के साथ। अब यहां पर जो है ये जो सदुकाते हिन्ना का लफ्ज इस्तेमाल किया गया, मुफस्सरीन कहते हैं कि स्वाद दाल काफ, जैसे सदका जो है सिद्क से है ना, ये लफ्ज नेकी के लिए इस्तेमाल किया जाता है। तो इसके मानी है कि जो है वो मेहर, और नेहला, नेहला कहते हैं किसे, नून हालाम। आप सूरत नहल भी आपने लफ्ज पढ़ा है ना, सूरत नहल, तो नून हालाम शहद की मक्खी को कहते हैं। तो नहला या नेहला उस अतिये को कहते हैं जो किसी को तोहफा तन दिया जाए, और औरतों के मेहर को भी नेहला कहा जाता है। और नेहला का तर्जुमा बाज मुफस्सरीन ने जो है वो फर्ज का भी किया है, वह आतुन निसा सदुकातेहिन्ना, और दो औरतों को सदुकातेहिन्ना इनके सदकात से मुराद है कि इनके मेहर, इनके मेहर जो है तुम औरतों को दो, कैसे दो? नेहला, बिन मांगे, खुशी से। तो बाज लोगों ने सदुकात का जो तर्जमा किया स्वाद दाल का सिद्क से, यानी सदका मेहर का किया, तो इनके मेहर इनको दो नेहला खुशी से। और जो है वो आप देख लें कि मेहर जो है क्या है, जैसे ये एक फर्ज है, ऐसा नहीं कि मेहर जो है उसको बोझ समझा जाए या दिया ना जाए। फइन तिबना लकुम, बस अगर वो औरतें दे दें तुम्हें खुशी से। तिबना जो है ये तैयब से ही है और यहाँ पे औरतों के लिए आया कि अगर वो दे दें तुमको खुशी से। अनशैन, इसका कुछ हिस्सा, मिनहू इसमें से, नफसन दिल से, तो अगर वो दिल की खुशी से कुछ मेहर छोड़ दें। फकुलूहू, बस खा लो इससे। हनीया मरिया, तो हनीया मरिया जो है इसके मानी है मजे से। हा नून हमजा, इसके मानी होते हैं कि हर वो चीज जो बगैर मशक्कत के मिल जाए और नतायज के एतबार से खुशगवार हो। और मरिया कहते हैं मीम रा हमजा, असल में औरत को कहते हैं। अलमेरा तू होता है ना जैसे अलमरा तू, तो अलमरियू इस नाली को कहते हैं जो मैदे के सिरे से हलक तक मिली होती है, तो इससे खाना जो है खुशगवार हो जाता है ना। अब आप देखें कि खुराक की वो नाली जो मैदे के सिरे से हलक तक मिली हुई है, तो इसी से खाना खाते हैं ना, तो मैदे के अंदर अंदर चला गया। तो तबीयत के लिए ये जो खाना खाना है ना, आसान हो जाता है कि खुराक की नाली से मैदे तक चला गया, तो सहूलत से मैदे के अंदर चला जाता है। तो मरिया, मरिया के फिर मानी क्या है? खुशगवार, जौको शौक से, क्योंकि खुराक की नाली से खाना बड़े आराम से मुंह से मैदे की नाली में चला जाता है खुशगवार होकर। तो मरिया खुशगवार। और हनिया, बाज लोग नाम भी रखते हैं, हनिया, हिना, हना, तो ये क्या है कि इसके मानी भी साजगार के हैं, मिलते जुलते हैं वैसे, कि हनिया मरिया, तो फिर तुम उसको खुशी से जो है वो खा सकते हो। अब इस आयत में जो है खास तौर पर मेहर का जिक्र है कि यहाँ पे मर्दों को ये कहा जा रहा है कि वो औरतों के मेहर जो है वो खुश दिली से जो है वो अदा किया करें। अब आप देख लें कि जो मेहर भी दें तो ये नहीं कि जो है वो जैसे जबरदस्ती, या ये कि देने के लिखवा तो दिया जाए लेकिन फिर उसकी अदायगी ना की जाए। और एक दफा हजरत उमर फारूक रजी अल्लाह उन्होंने जो है वो फरमाया कि देखो औरतों के हक हके मेहर बढ़ चढ़ कर ना बांधा करो, क्योंकि अगर मेहर बढ़ाना दुनिया में कोई इज्जत की बात होती या अल्लाह के यहाँ कोई तकवा की बात होती तो नबी सल्लल्लाहु अलैहि वसल्लम इसके सबसे ज्यादा हकदार थे। पर मैं नहीं जानता कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अपनी किसी बीवी का या अपनी किसी बेटी का हक मेहर 12 ओकिया चांदी से ज्यादा बांधा हो। तो 12 ओकिया चांदी कितनी बनती है? ये तकरीबन जो है जैसे पाकिस्तानी जो है वो आप समझ लें 29-30 हजार बनते हैं। और फिर इसी तरह जो है वो एक और बात आप याद रखें कि एक दफा एक सहाबी जो थे उनके पास मेहर में देने के लिए कुछ भी नहीं था, तो फिर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने पूछा कि क्या कुछ कुरान याद है? वो कहने लगे हाँ फलां फलां सूरत याद है। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अच्छा वही सूरतें बतौर हक मेहर अपनी बीवी को जबानी याद करवा देना। और आपने ये भी एक मौके पर कहा कि एक लोहे की अंगूठी भी हक मेहर हो सकती है, तो इससे ये पता चलता है कि इतना हकीर और मामूली मेहर भी जो है वो बांधा जा सकता है। इस सिलसिले में जो आजकल की सोसाइटी में हो रहा है ये याद देखने की जरूरत है कि लोग लाख, 2 लाख, 4 लाख, 5 लाख या फिर $20,000, $10,000 इतना बड़ा बड़ा मेहर जो है मुकर्रर करते हैं, और वो ये समझते हैं कि इस तरह शादी को बचाया जा सकता है, और कहते हैं ज्यादा मेहर इसलिए मुकर्रर कर रहे हैं ताकि फिर कल को शोहर तलाक ना दे दे। तो इस सिलसिले में ये बात याद रखें कि जब ज्यादा मेहर इसलिए मुकर्रर करते हैं तो इस वजह से फौरन तलाक हो भी जाती है बाज़ औक़ात। तो ये इस तरह ज्यादा लंबा चौड़ा और बड़ा मेहर मुकर्रर करके शादी को बचाया नहीं जा सकता। नंबर दो, बाज़ लोग कहते हैं कि सोसाइटी में हमारी वाह वाह हो जाएगी कि इतना ज्यादा मेहर जो है, चलो बाद में लड़की जाके फिर शोहर को जो है वो माफ कर देगी, और या फिर देना किसने है, ये तो लिखत पढ़त है और सोसाइटी में वाह भाई वाह कितना मेहर उसने दिया। तो ये चीज जो है ये भी गलत है। फिर तीसरी चीज ये है कि बाज लड़की वाले जो है ना बहुत ज्यादा मेहर का मुतालबा करते हैं, और ये भी फिर सुनने में आता है कि गोया उन्होंने लड़की को जो है वो बेच दिया है कि मेहर के इवज उन्होंने अपनी लड़की हकीकतन फरोख्त कर दी, क्योंकि वो हक मेहर की कसीर रकम का मुतालबा करते हैं। और वालदेन जो है वो उनको नहीं रकम खानी चाहिए, बल्कि असल में वो लड़की का हक है, इल्ला ये कि फिर बेटी अपनी खुशी से दे दे तो दूसरी बात है। तो ये इस तरह की बातें, और अब हमारी सोसाइटी में जो है वो बड़े बड़े मेहर जो मुकर्रर किए जाते हैं, फिर उसकी अदायगी नहीं की जाती। और बाज औकात ये कि दूसरी तरफ क्या है, एक और इंतहा है कि 32 रुपए मेहर आज भी चल रहा है। ये भी बड़ी अजीब बात है। आप देखें कि मुसलमानों के अंदर सोसाइटी में क्या हो रहा है, आप जरूर इसका जायजा लिया करें, कुरान सुन्नत से जो मुताला करती है, फिर देखा करें मेरे घर में, मेरी सोसाइटी में, मेरे रिश्तेदारों में क्या हो रहा है। अब आप देखें कि एक तरफ या तो लाखों के हिसाब से और हजारों डॉलर के हिसाब से बांधते हैं, और या फिर ये करते हैं कि 32 रुपए, और 32 रुपए कभी होगा, यानी इंडिया में जब 1 रुपए का 4 से देसी घी आ जाता था, जब वहां पे तनख्वाह 2 रुपए महाना हुआ करती थी, 2 रुपए या 4 रुपए, और सोने का भाव तकरीबन 5 रुपए तोला होता था, तब तो ठीक है 32 रुपए जो है उसका 6-7 तोले सोना आ जाता था। लेकिन आज भी लोग जो है कहते हैं, और फिर कहते हैं शरई हक मेहर 32 रुपए। तो ये भी क्या है, ये तफरीत है, एक तरफ अफरात है, दूसरी तरफ तफरीत है। तो आइए अपनी सोसाइटी में, अपने घरों में, अपने खानदानों में इस्लाम को नाफिज करें, और मेहर जो है वो लड़की को हाथ लगाने से पहले जो है वो अदा कर देना चाहिए, और खुश दिली से अदा करना चाहिए। और यहां तक है कि अगर कोई शोहर अपनी बीवी को उसका मेहर नहीं अदा करता या जबरदस्ती उसको माफ करवाता है, तो हजरत उमर रजी अल्लाह अनु और काजी शुरह कहते हैं रजी अल्लाह अनु कि जब कभी बीवी मुतालबा करेगी तो शोहर को हक मेहर अदा करना जरूरी होगा। आप इस पसे मंजर में आप आयत नंबर 4 को पढ़ें, वह आतुन्निसा सदुकातेहिन्ना निहला, और औरतों के मेहर खुश दिली के साथ फर्ज जानते हुए अदा किया करो, फइंतिबना लकुम, और अगर वो माफ कर दे तुम्हें, अनशई मिनहू इसमें से कुछ, नफसन अपने दिल से खुशी से, फकुलूहू हनी अमरिया तो खा लो उसको खुशी खुशी मजे से, वला तु सुफहा अमवालकुम अल्लती जअलल्लाहु लकुम قياما وارزقوهم فيها واكسوهم وقولوا لهم قولا معروفا। फिर फरमाया वला तू तू सुफहा, और ना दो बेवकूफों को, अमवालकुम अपने माल, और अपने माल नादानों के सुपुर्द मत करो, नादान लोगों के हवाले ना करो, अल्लती जाल अल्लाहु लकुम कयामन, वो माल जिन्हें अल्लाह ने तुम्हारे लिए कयाम जिंदगी का जरिया बनाया है, वर्जुकूहुम फीहा इन्हें खाने के लिए दो, वर्जुकूहुम फीहा इसमें से इन्हें खाने के लिए दो, वक्सूहुम और पहनने के लिए इनको दो, वकूलू लहुम और कहो इनसे कौलम मारूफा नेक बात। अब आप देखिए कि इस एक आयत में जो है तीन बातें जो है वो कही गई हैं, तीन बातें। सबसे पहले ये कहा कि नादानों के वली को चाहिए कि उनका माल उनके हवाले नहीं करे। अब किन के हवाले नहीं करना, किन के हवाले नहीं करना, असल में जो भी नादान है, जो समझदार नहीं है, ये छोटे बच्चे हो सकते हैं, यतीम हो सकते हैं, औरतें भी हो सकती हैं, जो भी ऐसे नादान हैं जो माल जो है उसका सही इस्तेमाल करना नहीं जानते, असराफ करते हैं, या अगर माल के उनको जो है वो हकूके मालिकाना दे दिए जाएं तो उसको जाया कर देंगे। तो चूंकि मुफस्सरीन कहते हैं कि पीछे जो है वो यतीमों का के हकूक का जो है वो जिक्र हुआ, और यतीमों के माल खाने का भी जिक्र हुआ, तो अब यहाँ पर जो है ये बात भी बता दी गई कि जो माल है बेशक अगर वो यतीमों के हैं माल, और यतीम इतने समझदार नहीं है, तो फिर ऐसा ना हो कि उनके माल उनके सुपुर्द करो तो वो माल जो है वो जाया हो जाए या उनके माल जो है वो खराब हो जाए, और चूंकि बच्चे हैं ना समझ हैं तो माल को जो है वो जाया कर देंगे। तो ये आयत जो है ये बड़ी जो है वो इसके अंदर वुस्सत पाई जाती है, और इसमें ये बताया जा रहा है कि जो माल है वो कैसे है कि इंसान की जिंदगी का जो है वो कयाम है, उस पर इंसानी सोसाइटी जो है کیونکہ انسانی سوسائٹی مال کے ذریعے بنتی بھی ہے بگڑتی بھی ہے، اور اگر کوئی مال کا غلط استعمال کرتا ہے تو اخلاق جو ہے وہ سوسائٹی کا متاثر ہوتا ہے۔ تو اب یہاں پر جو ہے یہ بات بتائی جا رہی ہے کہ مال جو ہے نا ان کی حفاظت کرو، اور نادانوں کے سپرد جو ہے مال نہیں کرو۔ یہاں پہ آپ یہ مت سمجھے کہ السفہاء سے مراد صرف نادان ہے، نادان یتیم ہی نہیں، کوئی فرد بھی ہو سکتا ہے، جیسے کوئی چھوٹا بھائی ہے نادان ہے اس کو نہیں دے سکتے، بعض اوقات بڑا بھائی جو ہے وہ نادان ہوتا ہے اور چھوٹا عقل مند ہوتا ہے، بعض اوقات عورتیں نادان ہوتی ہیں، بعض اوقات مرد نادان ہوتے ہیں۔ تو نادانی سے مراد یہ جو فضول خرچے ہیں، اسراف کرنے والے ہیں، ناجائز یا گناہ کے کاموں میں خرچ کرتے ہیں، فضول کاموں میں خرچ کرتے ہیں۔ بعض مرد جو ہیں شراب پیتے ہیں، نشہ کرتے ہیں، فلمیں دیکھتے ہیں، دوستوں یاروں میں یار باشی میں ضائع کرتے چلے جاتے ہیں، تو پھر ان کے سپورٹ نہیں کرنا چاہیے۔ بعض اوقات عورتیں بڑی فضول خرچ ہوتی ہیں، کپڑا روٹی کپڑا زیور اور دیکھا دیکھی چیزوں کا مطالبہ کرتی چلی جاتی ہیں۔ تو یہاں پر بتایا جا رہا ہے کہ مال جو ہے اس پر سوسائٹی کا انحصار ہے، سوسائٹی ڈیپینڈ کرتی ہے، تو مال جو ہے نا اس کو ضیاع نہیں ہونا چاہیے۔ اور ساتھ ہی فرمایا کہ ولا تو سفہا ام والم، اپنے مال نادانوں کو مت دو۔ اب نادان سے مراد یتیم ہو سکتے ہیں، اور نادان چھوٹا بھائی ہو سکتا ہے، نادان بڑا بھائی ہو سکتا ہے، مرد بھی نادان ہو سکتا ہے اور عورتیں بھی ہو سکتی ہیں، کوئی بھی ہو سکتا ہے۔ اموالکم اپنے مال، اللہ تجعل اللہ لکم قیاما، کہ جنہیں اللہ نے تمہارے لیے قیام زندگی کا ذریعہ بنایا ہے، کیونکہ زندگی جو ہے مال کے اوپر جو ہے وہ چلتی ہے، زندگی کے سارے کام کاج۔ تو کیا کریں پھر مال کو، مال کو تجارت پہ لگایا جائے تاکہ وہ جو ہے وہ مال جو ہے وہ صحیح اس کا جو ہے وہ استعمال کیا جائے۔ لیکن تین باتیں جو ہے وہ کہیں اس کے بعد، وہ کیا ہے کہ انہیں کھانے کے لیے دو، وقسوہم انہیں پہننے کے لیے دو، اور وقسوہم کا لفظ جو ہے اس کا روٹ ہے کاف سین وہ لباس یا کپڑا دینا، اور تیسری بات یہ وقولو لہم قولا معروفا، اور ان کو بھلی بات کہو، ایسا نہ ہو کہ ان کے ساتھ جو ہے وہ زیادتی کرو۔ پھر فرمایا وابتلوا الیتامى حتى اذا بلغوا النکاح، اور یتیموں کی آزمائش کرتے رہو یہاں تک کہ وہ نکاح کے قابل عمر کو پہنچ جائیں۔ تو اب یہاں پر جو ہے یہ بات بتائی جا رہی ہے کہ جو یتیم ہے ان کے مال واپس کرنے سے پہلے یہ معلوم کرتے رہو، آزمائش کرتے رہو سے مراد کیا ہے کہ دیکھتے رہو، جانچتے رہو، ان کو اندازہ کرتے رہو کہ یہ مال کو صحیح طور پر استعمال کرنے کی اہلیت رکھتے ہیں، اس کا تجربہ کرتے رہو۔ اور چھوٹی چھوٹی معمولی باتوں سے بھی پتہ چل جاتا ہے کہ کفایت شفار ہیں، اجاڑنے والے ہیں، خرید و فروخت کیسے کرتے ہیں، کیا کرتے ہیں۔ تو وقت الیتامى حتى اذا بلغوا النکاح، تو یتیموں کی آزمائش کرتے رہو یہاں تک کہ وہ نکاح کے قابل عمر کو پہنچ جائے۔ اب آپ دیکھیں کہ یہاں پہ بلغ النکاح کہا کہ وہ نکاح کے قریب جو ہے وہ پہنچ جائیں، اس کی عمر کو پہنچ جائیں۔ تو یہ سن بلوغ جو ہے یہ پہلی شرط ہے جب مال اس کو واپس کیا جائے۔ تو یہ بلوغ کیا ہے، آپ دیکھیں کہ بلوغت کے لیے عمر کی کوئی قید نہیں ہے۔ گرم ممالک میں لڑکے لڑکیاں جلد بالغ ہوتے ہیں، سرد علاقوں میں دیر سے ہوتے ہیں، اور اس کی کچھ علامتیں بھی ہیں جو بالغ ہونے کا پتہ دیتی ہیں۔ مثلا لڑکوں کو احتلام ہوتا ہے، لڑکیوں کو حیض آتا ہے، چھاتیاں ابھر آتی ہیں، اور پھر اس کے علاوہ جو ہے عقل داڑ کا اگنا، آواز کا نسبتاً بھاری ہو جانا، بغل کے نیچے اور زیر ناف بال اگنا، اور پھر اسی طرح مردوں کے لیے داڑھی اور مونچھ کے بال جو ہے وہ اگنا۔ تو یہ سب علامتیں ہیں کہ جو ہے وہ بالغ ہونے کی علامتیں ہیں۔ تو پہلی جو شرط ہے وہ ہے بلاغت، بالغ ہونا، اور دوسری کیا ہے رشد۔ فَإِنْ آنَسْتُم مِّنْهُمْ رُشْدًا، اور جب تم ان میں رشد پاؤ۔ تو آنَسْتُم، حمزہ نون سین، اس کے معنی ہوتے ہیں مانوس ہونا، انس پانا، دیکھنا۔ فَإِنْ آنَسْتُم مِّنْهُمْ، جب تم پاؤ ان میں رشدن رشد، اور رشد جو ہے اس کے معنی کیا ہوتے ہیں، رشد، رشد کہتے ہیں سمجھداری کو، زندگی گزارنے کا جیسے سلیقہ آ جائے، سمجھداری ان میں پائی جائے۔ کیونکہ جو ہے ایک ہے ہدایت اور اس کا اگلا درجہ ہے رشد، اور پھر جب تم ان میں جو ہے وہ رشد پاؤ۔ تو اس سے جو ہے یہ بات پتہ چلتی ہے، آپ دیکھ لیں کہ یتیموں کے مال جو ہے ان کے سپرد کرنے کے لیے اللہ رب العزت نے جو ہے وہ شرائط مقرر کر دی، اور ان میں سے پہلی ہے بالغ ہونا، بڑے ہو جانا، اور دوسرا ہے رشد۔ رشد جو ہے اس کے معنی ہے کہ عقلی نشو نما کیسی ہے، اپنے معاملات کو خود اپنی ذمہ داری سے چلانے کی ان کے اندر کتنی صلاحیت پائی جا رہی ہے۔ پھر کیا کرو، فَادْفَعُوا إِلَيْهِمْ أَمْوَالَهُمْ، تو ان کے مال ان کے حوالے کر دو، پھر ان کے مال ان کے حوالے کر دو، ان کے مال ہے تمہارے نہیں ہے۔ وَلَا تَأْكُلُوهَا إِسْرَافًا وَبِدَارًا أَن يَكْبَرُوا۔ اب یہاں پہ دو چیزوں سے منع کیا جا رہا ہے، وَلَا تَأْكُلُوهَا، اور نہ کھانا اس کو، یعنی ایسا کبھی نہ کرنا کہ مال کھانے لگو۔ اس کی کیا وجہ ہے؟ اسرافن۔ اسرافن کے معنی کیا ہے؟ اسرافن کے معنی ہے کہ جو ہے وہ ضرورت سے زیادہ، ایسا نہ ہو کہ ضرورت سے زیادہ مال جو ہے وہ کھا جاؤ، اسراف کرو مال کے کھانے میں، حد سے تجاوز کرو۔ وابدارن، اور جلدی جلدی۔ تو با دال را، کسی کام کے لیے جلدی کرنا، اور پورے چاند کو بدر کہا جاتا ہے کہ وہ سورج سے پہلے طلوع ہوتا ہے۔ تو یہاں پہ کیا فرمایا کہ کہیں ایسا نہ ہو کہ تم جو ہے ان کے مال جو ہے ایک تو زیادہ کھا جاؤ، اسرافن، حد سے بڑھ جاؤ، وابدارن، اور جلدی جلدی کھاؤ۔ کیوں؟ این یکبرو، کہ وہ بڑے ہوں گے تو پھر اپنا مال مانگیں گے، اور ان کا مال تو ان کے سپرد کرنا پڑے گا، تو جب وہ بڑے ہو کر اپنے مال کا مطالبہ کریں گے تو اس ڈر سے جلدی جلدی ان کا مال ہڑپ کرنے کی کوشش کرو، تو یہ چیز جو ہے وہ جائز نہیں ہے۔ ممن کانا غنیا، اور ہو جو کوئی امیر غنی، فلیستعفف، تو وہ پرہیزگاری سے کام لے۔ تو فلیستعفف عفت سے ہے، عین فا فا، اور اس کے معنی کیا ہے؟ پرہیزگاری، کہ جو شخص جو ہے وہ امیر ہے تو اسے کیا کرنا چاہیے کہ وہ یتیم کے مال میں سے کچھ بھی نہ لے، اسے چاہیے کہ پرہیز کرے۔ تو عین فا فا کے معنی ہے جیسے بچنا، عفت معابی کا کیا مطلب ہوتا ہے کہ آپ اپنے آپ کو بچاتے ہیں نا، تو یہاں پہ بھی کیا ہے کہ وہ یتیم کے مال سے پرہیز کرے، وہ اپنے آپ کو بچائے، کیونکہ وہ امیر ہے، اس کو مال کی ضرورت نہیں ہے۔ من کانا فقیرن، اور جو کوئی غریب ہو، فلیأکل بالمعروف، تو وہ جو ہے وہ معروف طریقے سے کھا سکتا ہے۔ جیسے کوئی جو ہے وہ یتیم کی کفالت کرتا ہے، اس کا ولی ہے، تو اپنا حق الخدمت جو ہے وہ عدل کے مطابق لے سکتا ہے، اس کو علانیہ متعین کر لینا چاہیے۔ یہ نہیں کہ چوری چھپے جو ہے وہ کھاتا چلا جائے، بلکہ علانیہ متعین کر کے تو مناسب واجبی طور پر اپنا حق خدمت لے سکتا ہے۔ بخاری کی روایت ہے، حضرت عائشہ صدیقہ رضی اللہ عنہ فرماتی ہیں، یتیم کا ولی اگر محتاج ہو تو وہ واجبی طور پر اپنی محنت کے مطابق یتیم کے مال سے کھا سکتا ہے۔ تو اس کا کیا مطلب ہے کہ پھر اس کو چوری چھپے نہیں کھانا چاہیے، بلکہ اعلانیہ متعین کر لے کہ اس کے مال میں سے اتنی جو ہے میں جو ہے وہ تنخواہ لیتا ہوں یا لیتی ہوں، اور اگر لکھ لیا جائے تو یہ زیادہ بہتر ہے۔ کیونکہ یہاں پہ کیا فرمایا، فمن کانا فقیرن، اور جو کوئی ہو غریب، فلیاکل، پس وہ کھائے، بالمعروف، معروف طریقے سے، یعنی سوسائٹی کے مطابق اور دستور کے مطابق مناسب طور پر۔ فائزہ دفاتم الیہم، اور جب تم حوالے کرو ان کی طرف، امالہ مال ان کے، فاشہدو علیہم، تو اس پر گواہ مقرر کر لو، اور جب ان کے مال ان کے حوالے کرنے لگو تو لوگوں کو اس پر گواہ بنا لو۔ کیوں؟ کہ یہ چیز جو ہے یہ زیادہ اچھی چیز ہے کہ گواہی مقرر کر لی جائے۔ وَكَفَى بِاللَّهِ حَسِيبًا، اور کافی ہے اللہ حساب لینے والا۔ تو اصل حساب کس نے لینا ہے؟ اللہ رب العزت نے لینا ہے، لیکن تم سوسائٹی کو بھی جو ہے وہ حساب دو، اپنے معاملات پاک صاف رکھو، اور لوگوں کو حساب، یتیموں کا مال واپس کرتے وقت گواہ بنا لو۔ تو اصل میں یہاں پر جو بات بتائی جا رہی ہے وہ یہ ہے، کیونکہ اس زمانے میں جو تھے وہ یتیموں کے، عورتوں کے، کمزوروں کے ساتھ زیادتی کی جاتی تھی، ان کے حقوق کا خیال نہیں رکھا جاتا تھا، تو یہاں پہ اللہ تعالیٰ ڈرا رہے ہیں، وَكَفَى بِاللَّهِ حَسِيبًا، اور یاد رکھنا کہ حساب لینے کے لیے اللہ کافی ہے۔ تو یہ جو ظاہری طور پر تو لوگوں کو پتہ نہیں چلے گا، لیکن اللہ جب حساب لے گا تو بڑا ہی مشکل ہو جائے گی۔ پھر آپ دیکھیے کہ آیت نمبر سات جو ہے اس میں بھی جو ہے وہ بتایا جا رہا ہے کہ زمانہ جاہلیت میں کیا تھا کہ وراثت کا کوئی قانون مقرر نہیں تھا، اور ترکہ چھوڑنے کے بعد جو بڑا بیٹا ہوتا تھا وراثت پر قبضہ کر لیتا، بیوہ بیٹوں چھوٹے لڑکوں کو بیٹیوں کو محروم رکھا جاتا، تو جو بڑا بیٹا تھا وہی سب چیزوں پہ قبضہ کر لیتا. تو اللہ تعالیٰ کا بڑا عظیم احسان ہے کہ اس نے وراثت کا مفصل اور مکمل قانون نازل کر دیا تاکہ سوسائٹی میں لوگوں کے اندر جو ہے وہ زیادتی نہ ہو. اب ہم دیکھیں کہ یہاں پر فرمایا، اب یہاں پہ جو ہے وہ وراثت کے بارے میں جو ہے یہ آیات ہیں، یہ آیت نمبر 7 اور اس کے بعد آیت نمبر 8 بھی. تو آیت نمبر 7 میں فرمایا کہ للرجال نصیب مما ترك الوالدان والاقربون، للرجال مردوں کے لیے ہے، نصیب حصہ مما ترك جو کچھ چھوڑا ہے، الوالدانی والدین نے، کہ مردوں کے لیے اس مال میں حصہ ہے جو ماں باپ نے چھوڑا ہے، والاقربون اور جو رشتہ داروں نے چھوڑا ہو. پھر فرمایا وللنسائی اور عورتوں کے لیے نصیب حصہ ہے مما ترک الوالدانی والاقربون، اور عورتوں کے لیے اس مال میں حصہ ہے جو ماں باپ اور رشتہ داروں نے چھوڑا ہو. یہ دوسری بات، اس سے یہ پتا چلتا ہے کہ میراث صرف مردوں ہی کا حصہ نہیں بلکہ عورتیں بھی اس کی حقدار ہیں. پھر دوسری بات یہ پتا چلتی ہے مما قلا منہ او کسر، کہ وہ تھوڑا ہو یا زیادہ، قلا قلیل سے ہے، قاف لام لام تھوڑا، اور کسورا کثرت سے ہے. تو وہ جو مال چھوڑا جا رہا ہے، مرنے والا مر گیا اور جو کچھ چھوڑ گیا وہ تھوڑا ہے یا زیادہ، اس کو تقسیم ہونا چاہیے. یہ دوسری بات پتا چلی. مثلاً اگر مرنے والے نے ایک گز کپڑا چھوڑا، ایک گھر چھوڑا، اس کے 10 وارث ہیں تو اس کے 10 حصے جو ہے وہ ہونے چاہیے. اور یہ بھی ہو سکتا ہے کہ اس کی قیمت لگا دی جائے اور باقی ایک وارث خرید لے اور باقیوں کو جو ہے وہ کیا کرے کہ اس کے پیسے دے دے. اچھا پھر اس میں جو ہے وہ تیسری بات جو ہے وہ پتا چلتی ہے، اور وہ یہ ہے کہ یہ جو مما ترکا کا ہے نا، اس کا مطلب ہے اگر کچھ ترکا ہے، اگر کچھ چھوڑا ہے، اگر چھوڑا نہیں ہے تو پھر تقسیم بھی کوئی نہیں ہے. پھر جو ہے مما ترکا سے یہ بات بھی پتا چلتی ہے کہ اس میں منقولہ اور غیر منقولہ دونوں جائیداد آ جاتی ہیں، جیسے زمین بھی ہے اور پیسے بھی ہیں، زیور بھی ہے اور کپڑے بھی ہیں، سامان بھی ہے، جو کچھ بھی ہے، یعنی وہ چیزیں جو ٹرانسفر ہو سکتی ہیں، جو ٹرانسفر نہیں کی جا سکتی، ہر قسم کا مال جو ہے وہ اس پر وراثت کا قانون نافذ کیا جائے گا. اچھا پھر کیا فرمایا کہ نصیب مفرودہ، کہ یہ جو ہے حصہ ہے مقرر کیا ہوا، اور یہ حصہ اللہ کی طرف سے مقرر ہے. ایسا نہیں ہے کہ جو ہے وہ بعض لوگ جو ہے وہ بیٹیوں کو نہیں دیتے، لڑکیوں کو نہیں دیتے، عورتوں کو نہیں دیتے، یا چھوٹے بچوں کو نہیں دیتے. جیسے زمانہ جاہلیت میں تھا تو کہا کہ یہ اللہ نے اس کو جو ہے فرض کر دیا. نصیب مفرودہ، نصیباً حصہ نصب کیا ہوا، گاڑا ہوا، مفروضہ فرض سے ہے کہ اللہ نے یہ حصہ جو ہے مقرر کر دیا. تو سورت نساء کی آیت نمبر 7 سے وراثت کی 5 باتیں پتا چلتی ہیں. نمبر 1 کہ اس میں مرد اور عورت دونوں کا حصہ ہے، صرف مردوں کا نہیں، مردوں کا بھی ہے عورتوں کا بھی. دوسری بات کہ خاص جائیداد کتنی ہی کم کیوں نہ ہو، اس کو تقسیم ہونا چاہیے، وارثوں میں اس کو بٹنا چاہیے، کیونکہ اللہ رب العزت نے فرمایا کلا منہ او کسر، کلا منہ او کسر. تیسری بات کہ ہر قسم کی مما، جو کچھ بھی، منقولہ یا غیر منقولہ. پھر چوتھی بات ترا کا، یعنی تقسیم اس وقت ہوگی جب مرنے والا جو ہے کچھ مال چھوڑ کر مرے گا تو تقسیم ہوگی. اور پانچویں بات بھی پتا چلتی ہے کہ قریب تر رشتہ دار کی موجودگی میں دور والا رشتہ دار جو ہے نا اس کو حصہ نہیں ملے گا. آیت نمبر 8 میں فرمایا وَإِذَا حَضَرَ الْقِسْمَتَ، اور جب حاضر ہوں الْقِسْمَتَ تقسیم کے وقت، اُلُو الْقُرْبَى رشتہ دار، کہ جب تقسیم کا وقت آئے اور آ جائیں، حَضَرَ آ جائیں، اُلُو الْقُرْبَى رشتہ دار، قرابت دار، قریبی رشتہ دار جو ہیں، جو وارث نہیں ہے لیکن رشتہ دار ہیں دور کے نزدیک کے، اور وہ وارث نہیں بنتے، اب پتہ چل رہا ہے کہ تقسیم ہو رہی ہے وہ بھی آ گئے، والیتامہ اور یتیم آ جائیں، والمساکین اور محتاج، فرزقوہم پس کچھ دو ان کو بھی منہو اس میں سے، وقولوا لہم قولا معروفا اور ان کے ساتھ بھلے مانسو کسی بات کرو. اب میت کے وارثوں سے کہا جا رہا ہے کہ میراث کی تقسیم کے موقع پر جو دور و نزدیک کے رشتہ دار اور کنبے کے غریب مسکین لوگ اور یتیم بچے آئیں تو ایسا نہ ہو کہ تم ان کے ساتھ تنگ دلی برتو، کیونکہ قانون کی روح سے ان کا کوئی حصہ نہیں بنتا، اور قانون پہ جائیں گے تو پھر تو ان کا کچھ نہیں بنتا حصہ. تو اسلام جو ہے کیا کہتا ہے کہ عام زندگی جو ہے وہ صرف قانون کی زبان سے نہیں گزارنی چاہیے، بلکہ وسعت قلب سے کام لے کر ترکے میں سے ان کو بھی کچھ نہ کچھ دے دیا جائے. اور بعض اوقات کیا ہوتا ہے کہ جن کی جائیداد تقسیم ہو رہی ہوتی ہے تو وہ غریب یتیم مسکین لوگوں کے ساتھ جو ہے وہ کہتے ہیں کہ ہوں آگے منہ اٹھا کر، اور یہ اب ہم سے کیا چاہتے ہیں، اور ان کا تو حصہ ہی نہیں ہے، اور یہ تو ان کو تو دیتے ہی رہتے ہیں، یہ تو ہیں ہی ایسے، بس ان کی تو ایسی قسمت. تو بہت سی ایسی باتیں کرتے ہیں کہ جس سے جو ہے وہ جو دور کے لوگ ہیں یا غریب ہیں یا مسکین ہیں تو ان کا دل جو ہے وہ خراب ہوتا ہے. تو اب یہاں پر جو ہے وہ جو مرنے والا ہے اس کے وارثوں سے کہا جا رہا ہے کہ جو بھی غریب یتیم مسکین لوگ آئیں تو ان کے ساتھ اچھا سلوک کریں، ان کا حصہ تو نہیں بنتا لیکن ان کو پھر بھی کچھ نہ کچھ دے دلا کر رخصت کریں. اور بعض اوقات یہ ہوتا ہے کہ آپ کچھ بھی نہیں دیتے تو کیا کہیں، وَقُولُوا لَهُمْ قَوْلًا مَعْرُوفًا تو ان سے اچھی بات کرو. پیچھے آپ پڑھ چکی سورت البقرہ میں وَقُولُوا لِلنَّاسِ حُسْنًا کہ لوگوں سے بھلی بات کرو، لوگوں سے اچھی بات کرو، اور یہاں پر بھی کیا بات بتائی جا رہی ہے کہ ان سے جو ہے وہ اچھی بات کرو. وَلْيَخْشَ الَّذِينَ لَوْ تَرَكُوا مِنْ خَلْفِهِمْ ذُرِّيَّةً ضِعَافًا خَافُوا عَلَيْهِمْ، وَلْيَخْشَ اور چاہیے کہ ڈرے، الَّذِينَ وہ لوگ، لَوْ تَرَكُوا اگر وہ چھوڑ جائیں، مِنْ خَلْفِهِمْ اپنے پیچھے، ذُرِّيَّةً بچے. پھر فرمایا کہ لوگوں کو اس بات کا خیال کر کے ڈرنا چاہیے کہ اگر وہ خود اپنے پیچھے بچے چھوڑ جائیں، ذُرِّيَّةً چھوٹے چھوٹے بچے ہیں، ضِعَافًا کمزور بے بس، تو اگر وہ خود اپنے پیچھے بے بس اولاد چھوڑ جائیں، خافو علیہم تو سوچے تو صحیح کہ ان کی موت کا وقت ہے اور بچے ہیں چھوٹے چھوٹے، تو ان کو کیسے کیسے اندیشے ہوں گے کہ ہمارے بچوں کا کیا بنے گا، اب یہ کہاں سے کھائیں گے اور کہاں جائیں گے. تو جو مرنے والا ہے اپنے بچوں کے بارے میں بہت ہی خوف زدہ ہوتا ہے، پریشان ہوتا ہے کہ اب میرے بچوں کا جو ہے وہ کیا بنے گا. تو فرمایا کہ سوچو تو صحیح کہ تمہیں اپنے بچوں کے بارے میں جو ہے کیسے کیسے اندیشے لاحق ہوتے، جیسے اور یتیم بچے ہیں ان کا باپ دنیا سے جا چکا ہے، تو ذرا تم سوچو کہ اگر تم پر یہ وقت آ جاتا کہ تم جو ہے وہ چھوٹے چھوٹے بچوں کو چھوڑ کر جانے والے ہوتے تو تمہیں اپنے بچوں کے بارے میں کتنے اندیشے لاحق ہوتے. فَلْيَتَّقُوا اللَّهَ پس ڈرو اللہ سے، اللہ کا تقوی اختیار کرو. وَلْيَقُولُوا قَوْلًا سَدِيدًا اور چاہیے کہ اللہ کا خوف کریں اور بھلی بات کریں. اب یہاں پہ سدیدہ کا لفظ جو ہے وہ استعمال کیا گیا ہے، اور سدہ ہوتا ہے نا جیسے سدے باب کرنا، جیسے جو ہے وہ روک تھام کرنا، تو اب یہاں پر جو ہے سدیدہ کے معنی ہے سیدھی، پختہ. تو کیا کرو کہ بات سیدھی کرو، بات پختہ کرو، اچھی بات کرو. اب آپ دیکھیں کہ اگر دیوار کے اندر سوراخ ہو جائے اور اس کو بھر دیا جائے تو دیوار سیدھی رہتی ہے نا، تو اس طرح یہ لفظ استعمال کیا جاتا ہے کہ تم جو ہے ان کے ساتھ حسن سلوک کرو اور بھلی بات کرو، اچھی بات کرو. مفسرین کہتے ہیں کہ اس آیت کی کئی توجیحات ہیں. ایک تو یہ کہ یتیموں کو کے وارثوں کو کہا جا رہا ہے کہ وہ ان کے ساتھ اچھا سلوک کریں، کیونکہ وہ خود بھی تو یہ چاہیں گے نا کہ ان کی وفات کے بعد ان کے چھوٹے بچوں سے اچھا سلوک کیا جائے. پھر دوسرے معنی یہ ہیں کہ جو مریض کی عیادت کرنے کے لیے لوگ آ رہے ہیں تو مریض اپنے مال میں اگر جو ہے وہ بیجا تصرف کر رہا ہے یا جس کا حق نہیں بن رہا اس کو دے رہا ہے تو کیا کریں کہ اس کو روکیں کہ وہ مال کا غلط جو ہے استعمال نہ کرے. بعض اوقات یہ بھی ہوتا ہے کہ والدین جو ہیں وہ اپنی اولاد کو نقصان پہنچاتے ہیں، محروم کر دیتے ہیں یا کچھ کو محروم کرتے ہیں، تو کہا کہ ان کو روکیں. فَلْيَتَّقُوا اللَّهَ. پھر تیسری بات یہ بھی ہے کہ تقسیم وراثت کے وقت جو کمزور رشتہ دار یتیم مسکین آگے ہیں تو ان کا خیال کریں اور سوچیں کہ اگر ان کی وفات کے بعد ان کے بچے چھوٹے ہوتے یا وہ کل کو یتیم مسکین ہو جائیں تو اگر کوئی ان کو پھر اس طرح صدقے اور احسان سے محروم کر دے تو پھر کیسا ہے نا. تو یہاں پہ دراصل جو ہے وہ جو انسان کا جو دل ہے اس کو جو ہے وہ اللہ رب العزت نے یہ احساس دلایا ہے, اللہ نے اپنا خوف پیدا کیا ہے کہ ان کو کیا کرنا چاہیے, ایک طرف قولاً معروفہ, دوسری طرف قولاً سدیدہ, اور تیسری طرف فلیتق اللہ کہ وہ اللہ سے ڈرے. پھر فرمایا ان الذین یاکلون اموال الیتاما ظلما انما یاکلون فی بطونہم نارا, بے شک وہ لوگ جو کھاتے ہیں یتیموں کا مال ظلما, ظلم کے ساتھ, جو لوگ ظلم کے ساتھ یتیموں کا مال کھاتے ہیں, یا کلونا وہ کھاتے ہیں, فی بطونہم اپنے پیٹوں میں, نار و آگ, در حقیقت وہ اپنے پیٹ آگ سے بھرتے ہیں, وسیصلون سعیرا اور وہ ضرور جہنم کی بھڑکتی ہوئی آگ میں جھونکے جائیں گے. تو آپ دیکھ لیجئے کہ یہاں پر جو ہے ہمیں کیا بات پتا چلتی ہے کہ آیت نمبر 8, آیت نمبر 9 اور اس کے بعد آیت نمبر 10, تو اس میں جو سوسائٹی میں غریب مسکین یتیم کمزور لوگ ہیں ان کے حقوق کا جو ہے وہ احساس دلایا جا رہا ہے, ان کے حقوق کا تحفظ کیا گیا ہے. اور اسلام جو ہے وہ کیسا خوبصورت دین ہے, جیسے آج لوگ کہتے ہیں نا کہ جو ہے وہ اورفن رائز یا چیریٹی یا اس طرح کی بات جو ہے اس کا جو یہ ہمیں سننے میں آتی ہے, تو آپ دیکھ لیں کہ اتنے 100 سال پہلے جو ہے اسلام نے جو ہے وہ چیریٹی یا اورفن یا جو ہے یتیم بچے جو سوسائٹی میں کمزور بچے ہیں ان کا احساس دلایا. اور دراصل میں اکثر اس بات پہ سوچتی ہوں کہ اگر کوئی عورت بیوہ ہو جاتی ہے یا بچے یتیم ہو جاتے ہیں ان کا امتحان نہیں ہوتا, دراصل جو قریبی رشتہ دار یا سوسائٹی کے لوگ ہوتے ہیں ان کا امتحان ہوتا ہے, کیونکہ سب سے زیادہ سخت امتحان جو ہے نا یتیم لڑکوں اور لڑکیوں کے بارے میں سوسائٹی سے ہوگا. اللہ پوچھے گا کہ یتیموں کے ساتھ لوگوں تم نے کیا سلوک کیا, بیوہ کے ساتھ تم نے کیا سلوک کیا, اور انصاف کا تقاضا کیا ہے کہ یتیموں کے ساتھ حسن سلوک کیا جائے, ان کی جو جائیداد ہے اس کو اس کی حفاظت کی جائے, ان کی اچھی چیزیں جو ہے وہ اپنے حصے میں نہیں رکھنی چاہیے اور ان کے حصے میں خراب چیزیں ڈال کر گنتی پوری کر دی جائے, ڈرنا چاہیے. اس سلسلے میں یہ احادیث ہیں جو بہت ہی زیادہ ڈرانے والی ہیں, جیسے رسول اللہ صلی اللہ علیہ وسلم نے جب آپ معراج پر گئے تو آپ نے فرمایا میں نے چند لوگوں کو دیکھا جن کے ہونٹ اونٹ کی طرح تھے. اب ذرا تصور کریں کہ ان کے ہونٹ جو تھے وہ اونٹ کی طرح تھے, اور ایک فرشتہ ان کے لب کھول کر, ہونٹ کھول کر منہ میں آگ کے انگارے ڈالتا تو وہ ان کے نیچے سے نکل جاتے اور وہ چلاتے اور درد کے مارے چیختے, پھر فرشتہ اور انگارے ان کے منہ میں ڈال دیتا اور انہیں مسلسل یہ عذاب ہو رہا تھا. رسول اللہ صلی اللہ علیہ وسلم فرماتے ہیں میں نے جبریل علیہ السلام سے پوچھا یہ کون لوگ ہیں, جبریل علیہ السلام نے جواب دیا جو یتیموں کا مال لاحق کھایا کرتے تھے یہ وہ لوگ ہیں. تو اس حدیث کو جو ہے وہ آپ سوچ لیں کہ اس حدیث سے ہمیں کیا بات پتا چلتی ہے کہ جو ہے وہ یتیموں کے کیسے حقوق ہیں کہ اللہ کے ہاں ان کو بڑا سخت جو ہے وہ عذاب ہوگا. پھر اسی طرح آپ نے ایک موقع پہ فرمایا کہ موبقات سے بچو, 7 ہلاک کرنے والے گناہوں سے بچو, اور اس میں سے ایک کون سا تھا, یتیم کا مال کھانا, اسے بخاری نے روایت کیا ہے. پھر اسی طرح حضرت جابر رضی اللہ عنہ کہتے ہیں سعد بن ربیع کی بیوی اپنی 2 بیٹیوں کے ہمراہ رسول اللہ صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئی اور کہنے لگی یہ سعد بن ربیع کی بچیاں ہیں, ان کا باپ جنگ احد میں شہید ہو گیا, بچیوں کے چچا سعد بن ربیع کے بھائی نے سعد کے سارے مال پر قبضہ کر لیا, ترکے پر قبضہ کر لیا اور ان کے لیے کچھ نہیں چھوڑا, اور مال کے بغیر ان کا نکاح بھی نہیں ہو سکتا. آپ صلی اللہ علیہ وسلم نے فرمایا اللہ تعالیٰ خود اس معاملے میں فیصلہ فرمائے گا. پھر میراث کی آیات نازل ہوئی تو رسول اللہ صلی اللہ علیہ وسلم نے حضرت سعد کے بھائی کو بلایا اور فرمایا کہ ترکے میں سے 2/3 تو سعد کی بچیوں کو دو اور 8واں حصہ ان کی والدہ کو, باقی جو بچے وہ تمہارا ہے. تو آپ دیکھ لیں کہ یتیموں کے حقوق اور جو ہے کمزور لوگ ان کے حقوق, اور ساتھ ساتھ آپ ذرا غور کریں کہ آپ کے گھر میں, آپ کے خاندان میں اور آپ کے ہاں جو ہے وہ یتیموں کے ساتھ کیسا سلوک کیا جاتا ہے. اور ایک دفعہ ایک شخص جو تھا کہ حضرت شفیق بلخی رحمت اللہ علیہ کے پاس آیا اور کہنے لگا کہ جو ہے وہ حضرت مجھے نصیحت کریں. تو انہوں نے پوچھا کہ کیا تمہارا باپ زندہ ہے؟ وہ کہنے لگا کہ نہیں، میرا باپ تو فوت ہو چکا ہے. تو انہوں نے کہا کہ باپ تمہارا مر گیا ہے، اب اس سے بھی تم نے اگر عبرت حاصل نہیں کی تو پھر میں تمہیں کیا نصیحت کروں، تمہارے لیے نصیحت بیکار ہے. اس واقعے سے کیا پتا چلتا ہے کہ ہمارے ارد گرد جو اموات ہو رہی ہیں، جیسے اگر کسی کے گھر میں کوئی یتیم ہو گیا ہے تو یہ آئندہ آنے والے کل کسی کا گھر بھی ہو سکتا ہے نا. تو ہمیں کسی کے ساتھ جو ہے نا زیادتی نہیں کرنی چاہیے. یتیم، مسکین، بیوہ، کمزور لوگ جو ہیں ان کے ساتھ کیا کرنا چاہیے؟ نرمی کا معاملہ کرنا چاہیے، اللہ سے ڈرنا چاہیے. ابھی پچھلے دنوں ایک عورت رو رہی تھی کہ ایک ہی میری بیٹی ہے اور میرا شوہر اچانک جو ہے وہ فوت ہو گیا اور میرے جو دیور ہے اس نے ہماری جائیداد پر جو ہے وہ قبضہ کر لیا. پھر اسی طرح ایک اور ایسا ہی جو ہے وہ مثال آئی کہ فلاں جو ہے بچوں کا جو تایا ہے اس نے قبضہ کر لیا. پھر اسی طرح جو ہے وہ بھائی نے قبضہ کر لیا. تو آئے دن ایسے واقعات جو ہے وہ سامنے آتے ہیں کہ دوسروں کے مال پر دوسرے لوگ جو ہے وہ قبضہ کر لیتے ہیں. تو آپ سوچ لیں کہ یہ سارے جو اعمال ہیں کیسے ہیں، یہ گناہ کبیرہ ہیں. اور پھر ہماری کیا ذمہ داری بنتی ہے؟ اللہ رب العزت یہاں پہ ڈرا رہے ہیں کہ جو لوگ ظلم کے ساتھ یتیموں کے مال کھاتے ہیں وہ در حقیقت اپنے پیٹ آگ سے بھرتے ہیں، وہ ضرور جہنم کی بھڑکتی ہوئی آگ میں جھونکے جائیں گے. اب آپ دیکھیں کہ یہ جب آیت نازل ہو گئی نا، یہ سورت نساء کی آیت نمبر 10، تو صحابہ بڑے پریشان ہوئے. رسول اللہ صلی اللہ علیہ وسلم نے اس کا ذکر کیا تو پھر جو ہے وہ البقرہ کی آیت نمبر 220 نازل ہو گئی. اس سے کیا بات پتا چلتی ہے کہ صحابہ جو تھے وہ یتیموں کے حقوق کے بارے میں اتنے محتاط ہو گئے تھے جب یہ آیت نازل ہو گئی کہ اگر ان کا مال کسی نے کھایا تو اپنے پیٹ کو آگ سے بھر لیا. تو صحابہ پریشان ہو گئے کہ یتیموں کا مال جو تھا وہ اپنے مال سے الگ کر دیا، ان کا کھانا اپنے کھانے سے الگ کر دیا. اور کیوں ایسا کیا؟ کہ یعنی اگر ہم نے یہ کھا لیا تو پھر بس ایسے ہی ہے کہ ہم نے جو ہے وہ ان کے گویا جہنم کی آگ ہمارے پیٹ میں آ گئی، تو اس سے جو ہے ہمارا پیٹ جو ہے وہ بھر جائے گا. یعنی یتیموں کا انہوں نے کھانا پینا تک اپنے سے الگ کر دیا اس احتیاط کی وجہ سے کہ کہیں یتیموں کے مال کا کوئی حصہ ان کے مال میں مل نہ جائے. تو اب دیکھیں کہ صحابہ کا یہ حال تھا. تو پھر یہاں پہ جو ہے یہ ہدایات دے دی گئیں کہ اگر جو ہے جیسے بعض اوقات انتظامی لحاظ سے الگ الگ کھانا پکانا مشکل ہوتا ہے نا کہ دو ہانڈیاں الگ چڑھائی جائیں، تو اس میں یہ ہے کہ نیت کھانے کی نہ ہوئے، ان کے مال کو اڑانے کی نہ ہو، تو پھر ایک سالن بن سکتا ہے، ایک جگہ کھایا جا سکتا ہے، مقصد ان کے حقوق کا تحفظ ہو. تو یہ ساری آیات جو ہیں ہمیں کیا پیغام دیتی ہیں کہ ہم جو ہے سوسائٹی کے کمزور اور جو کمزور لوگ ہیں، جو یتیم ہیں، ان کے ساتھ کیا سلوک کرتے ہیں. سورت نساء کی یہ آیات جو ہم نے 1 نمبر سے لے کر 10 تک پڑھی ہیں، اس میں آپ دیکھیں اگر بحثیت مجموعی تو صرف جو ہے وہ معاملات کی بات ہے. اور معاملات کس سے؟ سب سے پہلے کہ جو جس کا عقیدہ توحید مضبوط ہوتا ہے نا اور عقیدہ آخرت، اس کے سارے معاملات اچھے ہو جاتے ہیں. تو اس میں کس سے معاملہ کرنا ہے؟ یا یوحنا ستقو ربکم، اللہ سے تقوی کا معاملہ رکھنا، اللہ سے ڈرنا. پھر دوسرا کس سے معاملہ کرنا ہے؟ رشتہ داروں سے. تیسرا یتیم، مسکین اور بیوہ ہیں، کمزور ہیں، عورتیں ہیں، عورتیں سوسائٹی میں کمزور ہیں، تو ان کے ساتھ حسن سلوک کرنا. اور ضرور اپنے اپنے ہاں جو ہے وہ جائزہ لیں کہ ہمارے ہاں کیا ہو رہا ہے اور میں کیا کرتی ہوں. اور جیسے مثلا آپ میں سے کوئی عورت سوچ سکتی ہے کہ میں تو خود عورت ہوں تو میرے ساتھ تو خود زیادتی ہوتی ہے تو میں نے کیا کرنا ہے. تو ہم کیا کر سکتے ہیں؟ آپ اپنے بچوں کی اچھی تربیت کر سکتے ہیں کہ آپ کے بیٹے جو ہیں کل کو کسی کی بیٹی کے ساتھ جو ہے وہ زیادتی نہ کریں. یا پھر یہ کہ جیسے مثلا آپ کے ہاں آپ کے قرب و جوار میں، آپ کے رشتہ داروں میں جو یتیم ہیں، جو بیوہ ہیں، جو مسکین ہیں، ان کے ساتھ حسن سلوک کریں. ایک بات آپ یاد رکھیں، قرآن میں یتیموں اور بیواؤں کے بڑے حقوق ہیں، اللہ رب العزت خود فرماتے ہیں الم یجد کا یتیمن فآوا، کہ جب میں نے آپ کو یتیم پایا تو کیا پناہ نہ دی؟ تو اس سے کیا بات پتا چلتی ہے کہ اللہ ہی نے وارث دیا تھا. باپ جو ہے کون دیتا ہے؟ اللہ دیتا ہے نا. اللہ جب تک چاہتا ہے کسی کو باپ دیتا ہے، جب چاہتا ہے باپ کو جب اپنے پاس بلا لیتا ہے، پھر اس ایسے یتیموں اور بیواؤں کا وہ ڈائریکٹ خود نگران بن جاتا ہے. ایسے لوگوں کو وہ اپنے تحفظ میں خود لے لیتا ہے، براہ راست اپنی نگرانی میں. پہلے اپنے ہی بھیجے ہوئے ایک بندے کی نگرانی میں ان کو دیا تھا، اب اس کو جب بلا لیا تو براہ راست اپنی نگرانی میں دے دیا. اور اسی لیے قرآن میں یتیموں کے بیواؤں کے اتنے زیادہ حقوق ہیں، اور جو ان کے حق جو ہے ان سے ان کو محروم کرتا ہے تو ان کے لیے شدید سزا اور عذاب جو ہے اس کا جو ہے وہ اسے گنوایا گیا ہے، اس کے بارے میں جو ہے وہ بتایا گیا ہے. تو اصل بات کیا ہے کہ اب اللہ جو ہے ان کا ڈائریکٹ نگران ہے، اور اللہ جو ہے وہ مسلم سوسائٹی کو ایسی سوسائٹی دیکھنا چاہتا ہے کہ جس میں جو ہے وہ کمزوروں کا حق دبایا نہ جائے، بلکہ کمزوروں کا حق جو ہے خوشی سے دیا جائے. اور اس میں زبردستی نہیں ہے، کیونکہ آدمی کے عمل کو تو آزادی ہے. تو اب پھر کیسے جو ہے وہ کسی کے ساتھ حسن سلوک کرے گا؟ تو وہ کیا ہے کہ اول تو یہ کہ ان کے مال ان کو دے گا. جیسے عورت کمزور ہے تو اب یہ نہیں ہے کہ اس کا مہر ہی اس کو نہ دیا جائے، یا یہ کہ عورت یتیم ہے تو اس کا، یا لڑکا یتیم ہے، کوئی بھی جو کمزور ہے. آپ پوری آیتوں کو اگر آپ دیکھیں نا تو بحثیت مجموعی جو ہے یہ بات ہمارے سامنے آتی ہے کہ حقوق العباد ادا کرنے ہیں، اور پھر خاص طور پر کمزوروں کے. اور حسن سلوک کا آخری درجہ کیا ہے کہ دل نہیں دکھانا، اپنی زبان کھولنی ہے تو سیدھی اور سچی بات کہنے کے لیے کھولنی ہے، ورنہ پھر خاموش رہنا ہے. مدد کرنی ہے، پیسے دینے ہیں، دائیں ہاتھ سے دینے ہیں، بائیں کو خبر نہ ہو جائے، پھر اپنی زبان سے جو ہے وہ احسان نہیں کرنا اور ریاکاری نہیں کرنی، کیونکہ رزق دینے والا تو اللہ ہے. اگر آپ کے رزق میں اللہ نے کسی کا حصہ رکھا ہے تو آپ کا کسی پر کوئی کریڈٹ نہیں ہے، بلکہ اللہ کا احسان ہے کہ اللہ نے آپ کو لینے والا نہیں دینے والا بنایا. تو پھر آپ کیا کریں کہ ہنسی خوشی جو ہے دوسروں کا جو ہے وہ حق ادا کریں. اور اگر آپ نہیں دے سکتی، آپ کے پاس نہیں ہے، وَقُولُوا لَهُمْ قَوْلًا مَعْرُوفًا، پھر کیا کریں کہ پھر جو ہے وہ ان کے ساتھ جو ہے وہ بھلی بات کریں، اچھی بات کریں. وَقُولُوا لَهُمْ قَوْلًا مَعْرُوفًا، آج کی آیات میں آپ نے دو دفعہ یہ بات پڑھی ہے نا، یا پھر وَلْيَقُولُوا قَوْلًا سَدِيدًا اور وَسَيَصْلَوْنَ سَعِيرًا، کہ ان قریب وہ جہنم کی آگ میں داخل ہوں گے. تو ان آیات کی روشنی میں آپ اپنا محاسبہ کریں، آپ نوٹ کریں، آپ لکھیں. نمبر ایک، کہ میرا اپنے رشتہ داروں کے ساتھ کیسا معاملہ ہے. نمبر دو، میرے کتنے رشتہ دار مجھ سے ناراض ہیں، نیکے والے، سسرال والے. نمبر تین، میں اپنے جو ناراض رشتہ دار ہیں ان کو منانے کے لیے کیا کروں؟ آپ اپنے لیے لائحہ عمل تجویز کریں کہ میں کیسے جو ہے ان کو راضی کروں. اور نمبر چار، کہ آپ کے خاندان میں جو یتیم، مسکین، کمزور لوگ ہیں، یا آپ کے گھر میں ان کے ساتھ کیسا سلوک ہوتا ہے، اور جو یہ یتیم، مسکین، جو کمزور لوگ ہیں ان کے ساتھ برا سلوک کرنے والوں میں کہیں آپ شامل تو نہیں ہیں؟ آپ کی زبان، آپ کا ہاتھ، آپ کی آنکھیں، آپ کا وجود، آپ کا کردار کہیں ایسا تو نہیں ہے کہ ان کے ساتھ جو ہے وہ زیادتی کرتا ہے؟ پھر اس کے ساتھ آپ یہ دیکھیں کہ جیسے کیا آپ مثلاً ایسا ہو سکتا ہے کہ مہر کے معاملے میں آپ کے ساتھ کمی بیشی ہو گئی ہو، آپ کو 32 روپے ہی مہر ملا ہو، تو آپ اس پہ اداس نہ ہو، اس لیے کہ اصل چیز وہ یہ آپ کا حق تھا. لیکن یہ کہ حضرت ام سلیم رضی اللہ عنہ کا مہر پتہ کیا تھا؟ انہوں نے حضرت ابو طلحہ انصاری رضی اللہ عنہ کو کہا تھا کہ اگر تم اسلام قبول کر لو تو یہی میرا مہر ہے. تو اصل میں اگر میں بہت سے پیسے مل بھی جائیں تو آپ کتنے دن اس کا استعمال کریں گی؟ بہت سی عورتیں جو ہیں جب بات کریں گی کہیں گی ہمیں مہر ہی نہیں ملا، اور لکھا تو تھا تو دیا نہیں. ٹھیک ہے، ملنا چاہیے تھا، شوہر کو دینا چاہیے تھا، یہ اس کا فرض تھا. اچھا، اس نے نہیں دیا، اس نے کمی کی، تو اب یہ ہو سکتا ہے کہ آپ خوش دلی سے اس کو معاف کر دیں. या फिर अच्छे भले तरीके से जिक्र करके उनसे ले लें, क्योंकि जब शऊर होता है तो वहां पे जो है मेहर की अदायगी हो जाती है। अच्छा, तीसरी यहाँ बात ये कि अब आप देखें कि आप अपने बेटों की शादी करने लगी हैं, तो अब आप अपने बेटों की शादी करते वक्त जो है वो जब बहुएं घर लाए तो फिर उनको मेहर जरूर दें, और मेहर जो है वो लड़के की हैसियत के मुताबिक होता है, यानी उर्फ देखा जाएगा, लड़की का खानदान भी देखा जाएगा, लेकिन यानी लड़की के खानदान में मेहर का क्या जो है वो हाल है, लेकिन लड़के की हैसियत क्या है। अगर लड़की के हाँ बहुत ज्यादा भी बांधा जाता हो, अगर लड़के की हैसियत नहीं है तो जाहिर है लड़का मेहर अदा नहीं कर सकता, तो हैसियत के मुताबिक होना चाहिए। और इसमें बाज लोग जो आजकल शादियों की नाकामी की एक वजह जो है ना ये मेहर का जो है मुतालबा भी है, और ज्यादा मेहर मुकर्रर कर लेना, और बाज लोग जो है ना यहीं पे जो है ना आपस में लड़ाई झगड़ा कर लेते हैं, लड़की वाले ज्यादा मेहर कहते हैं, लड़के वाले कम कहते हैं, और शुरू में वो कहते हैं ना आपस में जो है नोक झोंक शुरू होनी शुरू हो जाती है। तो जब बेटी दे दी तो सब कुछ ही दे दिया, और इस तरह की बातों पर जो है ना वो रिश्तों नातों को जो है ना खराब नहीं करना चाहिए। सोचे सही कितनी बड़ी बात है जिंदगी गुजारने का, कितना बड़ा फैसला, और छोटी छोटी बातों पर जो है ना फिर झगड़े शुरू कर दे। हाँ, इन चीजों को जरूर क्लियर कर लें, लेकिन इसकी बुनियाद पर जो है ना वो झगड़े और लड़ाइयां नहीं होनी चाहिए। अच्छा, इसका आप जायजा लें कि मेहर का हमारे यहाँ क्या मामला है, फिर उसके साथ ही फिर पैसों के लिहाज से जरूर सोचें कि कहीं इसराफ तो नहीं किया जाता, मैं इसराफ तो नहीं करती, मेरे घर में इसराफ तो नहीं होता, पैसा जाया तो नहीं होता, उसका अच्छा इस्तेमाल होना चाहिए। मसलन आपके यहाँ बेटे की शादी है, बेटी की शादी है, और आप एक कार्ड पर $5 का आपके यहाँ शादी का कार्ड बनता है, और आप सोचें कि गरीब के घर एक घर का खाना जो है ना, एक दिन का खाना, 2 दिन का खाना, वो $5 का है, तो आप जरा सोच लें कि ये चीज जो है फिर असराफ में आ जाती है। अच्छा, फिर इसी तरह जो है जायदाद की तकसीम के सिलसिले में जो है कि थोड़ा है या ज्यादा है, तो विरासत की तकसीम का उस जमाने में चूंकि बाकायदा कोई जाब्ता कानून नहीं था, तो अल्लाह ताला ने जो है वो यहाँ पे तो तमहीदी आयात है, आप आइंदा के सबक में मजीद इसकी तफसील पढ़ेंगी, और आप देखें कि यहाँ की सोसाइटी में जायदाद जो है विरासत जो है इसका कोई कानून नहीं है, जैसे ईसाइयों के यहाँ भी। अब लोग क्या करते हैं, कुत्ते और बिल्लियों के नाम अपना सारा माल लगा जाते हैं। इसके बरक्स इस्लाम का जो निजाम है वो विरासत का कानून बड़ा ही आदिलाना है, मुतवाजिन है, यहाँ तक कि जो दूर नजदीक के रिश्तेदार हैं जिनका कोई हिस्सा नहीं है, यतीम मिस्कीन, वो भी आ जाए तो उन्हें कुछ ना कुछ देना चाहिए। इससे क्या पता चलता है, इस्लाम हुस्ने सुलूक का मजहब है, इस्लाम हुस्ने सुलूक जो है उसकी तलकीन करता है, तो असल चीज क्या है कि दूसरों के साथ हुस्ने सुलूक किया जाए। अल्लाह रब्बुल इज्जत मुझे भी और आपको भी हुस्ने अमल करने वाला बनाए, नेकियों की दौड़ में आगे बढ़ने वाला बनाए, और जो कुरान पढ़ रही है ना इसको फिर नाफिज करने वाला बनाए। हमारा मसला ये है, हम ये तो चाहते हैं कि हमें हमारे हुकूक दिए जाएं, लेकिन हम जो हमारे जेरे असर जो दूसरी औरतें हैं हम उनको उनके हुकूक नहीं देते। और जैसे बाज औरतें कहती हैं कि मुझे मेरी सास बड़ी जालिम थी, और बहू जो है वो तो बहुत ही जो है वो जालिम है, और बहू भी ठीक नहीं है, यानी जब मैं बहू थी तो सास अच्छी नहीं मिली, और जब मैं सास बनी तो फिर बहू जो है ना वो मुझे जो है वो अच्छी नहीं मिली, तो हर हाल में आप ही अच्छी रही। तो असल बात क्या है कि मुझे अच्छा बनना है, और सास के तौर पे भी और बहू के तौर पे भी, यानी जिस भी रूप में हो तो दूसरों के साथ हुस्ने सुलूक करने की जो है वो प्लानिंग करनी चाहिए। तो अल्लाह रब्बुल इज्जत हम सबसे जो है वो राजी हो जाए, और अल्लाह ने हमें जो दीन इस्लाम का कानून दिया है, नाजिल किया है, अल्लाह रब्बुल इज्जत हमें इस पे अमल करने वाला बनाए, और हमारे जो मामलात हैं हमें उन्हें संवारने वाला बनाए, और हम सबसे जो है वो राजी हो जाए, और हम सबको बेहतरीन मुसलमान बनाए। क्योंकि आप देख लें कि ये सूरत निसा जो कि औरतों के नाम पर इसका नाम रखा गया है, और आप देख लें कि आज के जितने अहकाम पड़े इसमें जो है वो कमजोरों का जिक्र खास तौर पर है, तो इन सब से क्या बात पता चलती है कि अल्लाह ने औरत को बहुत हकूक दिए हैं, यतीमों को, कमजोरों को, मस्कीनों को, बेवाओं को, जो भी कमजोर है सोसाइटी में अल्लाह ने उनको बड़े हकूक दिए हैं। दीन इस्लाम बेहतरीन दीन है, अदल करने वाला दीन है, तो जब तक हम इसको समझ कर इसको अपनी जिंदगियों में, घरों में, सोसाइटी में नाफिज नहीं करेंगे तो ये फिर किताबी दीन है, अमली दीन नहीं है। तो दीन के सच्चा होने में, दीन हक होने में कोई शक नहीं है, लेकिन अफसोस कि आज मुसलमानों ने जो है वो इस दीन को जो है सिर्फ पढ़ने पढ़ाने के लिए जो है वो महदूद कर दिया है। तो आइए आज ये नियत करते हैं कि हम जो कुरान पढ़ रहे हैं इसको इंशाल्लाह अपनी जिंदगी में साथ साथ जो है वो नाफिज करेंगे, और अल्लाह रब्बुल इज्जत मुझे और आपको बेहतरीन मुसलमान बनाए। सुभानक अल्लाहुम्मा व बिहमदिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक।